الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفينا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وأولانا وأشرفنا ونور عيننا محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم وصلوا عليه صلاة وسلاما عليك يا رسول الله الحمد لله آج ہمارا یہ چھٹا پروگرام ہے اور آج کا موضوع بڑا اہم ہے. بڑی توجہ کے ساتھ آپ حضرات سماعت فرمائیں, انشاءاللہ تعالی بڑی معلومات آپ حضرات کو حاصل ہوں گی. موضوع تو بہت وسیع ہے اور ایک نشست میں اس کا بیان کرنا مشکل ہے, لیکن ہم نے کوشش کی ہے کہ خاص خاص چیزیں آپ کے سامنے بیان کر دی جائیں, ورنہ یہ اتنا وسیع موضوع ہے کہ دو یا تین نشستیں اس کے لیے ہونی چاہیے. بہرحال اللہ تبارک و تعالی وقت میں برکت عطا فرمائے گا اور انشاءاللہ تعالی ہم اس کو آپ کے سامنے بیان کریں گے. موضوع ہے عقیدہ آخرت اور علامات قیامت. نبی پاک علیہ الصلوۃ والسلام نے قیامت تک ہونے والے تمام حالات بیان فرما دیے. صحیح احادیث موجود ہیں جن میں آقا علیہ الصلوۃ والسلام نے اپنے دور کے بعد والے دور کے اس کے بعد کے دور کے یہاں تک کہ قیامت تک جو کچھ ہونے والا ہے وہ سب سرکار دو عالم علیہ الصلوۃ والسلام نے بیان فرما دیا. اور ہمارا یہ ایمان ہے, یقین کامل ہے کہ جو نشانیاں علامات قیامت کی نبی پاک علیہ الصلوۃ والسلام نے بیان فرمائی وہ حرف بحرف درست ثابت ہوئی ہیں اور ہو رہی ہیں اور آئندہ بھی ہوں گی, کیونکہ بہت سی نشانیاں ایسی ہیں جو کہ ثابت ہو چکی ہیں اور کچھ وہ ہیں کہ جو ابھی اس دور میں موجودہ دور میں ہو رہی ہیں اور جو باقی ہیں وہ آگے چل کر ظہور پذیر ہوں گی, کیونکہ سچے نبی کی زبان مبارک سے نکلا ہوا ہر لفظ سچا ہے. اور آپ سن چکے ہیں کہ قرآن کریم میں اللہ تبارک و تعالی نے فرمایا وما ينطق عن الهوى ان هو الا وحی یوحا, ہمارا محبوب نہیں بولتا مگر وحی الہی کے ساتھ, یعنی جو ہم ان کی طرف وحی کرتے ہیں وہی تمہاری طرف پہنچا دیتے ہیں. तो उनका बोलना भी वही के ताबे है, और जब उनका बोलना ही वही के ताबे है तो उनकी ज़बाने मुबारक से जो कुछ निकलेगा वो हक होगा, और जो हक होगा वही उनकी ज़बाने मुबारक से निकलेगा। अब आइए, हम मुसलमानों का इस बात पर यकीन है, ईमान है कि कयामत कायम होगी। यकीन है या नहीं? होगी। ये दुनिया आर्जी है, फानी है, खत्म होने वाली। कुरान करीम में अल्लाह तबारक व तआला ने वजाहत के साथ बयान फरमा दिया, और नबी पाक अलैहिस्सलाम ने कयामत की अलामात, उसकी निशानियां बयान फरमा दी। और हमारा ईमान है कि जैसे जैसे वो निशानियां जाहिर होती रहेंगी, जब ये सारी निशानियां मुकम्मल हो जाएंगी, कयामत नाजिल हो जाएगी। सरकार ने फरमाया, कसरत से इबादत करने वाले मुनाफिकीन होंगे। एक अलामत ये है, कसरत से इबादत करने वाले मुनाफिकीन होंगे, यानी मुनाफिक सिर्फ वही नहीं होंगे कि जो इबादत ना करते हों, वो इबादत भी करेंगे मगर उनकी इबादत कबूल नहीं होगी, उनके दिलों में इखलास नहीं बल्कि निफाक होगा। चुनाते हजरत अबू सईद खुदरी रदी अल्लाह ताला अन्हु रिवायत करते हैं कि नबी पाक अलैहिस्सलाम माल गनीमत तकसीम फरमा रहे थे। माल गनीमत आप समझते हैं ना, जब जंग होती है और मुसलमानों को फतह हासिल हो तो कुफार जो माल छोड़कर जाते हैं उसे माल गनीमत कहा जाता है, और उसका हुक्म यह है कि वो तमाम मुसलमानों में बराबर बराबर तकसीम कर दिया जाए, यानी ऐसा ना हो कि किसी को ज्यादा मिले किसी को कम मिले, सब में इंसाफ के साथ तकसीम कर दिया जाए। तो हजरत अबू सईद खुदरी रदी अल्लाह ताला अन्हु फरमाते हैं कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम माल गनीमत तकसीम फरमा रहे थे, बनू तमीम का एक शख्स आया और उसने आकर कहा, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, माल गनीमत तकसीम करने में इंसाफ फरमाइए, माल गनीमत तकसीम करने में इंसाफ फरमाइए। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर मैं इंसाफ नहीं करूंगा तो फिर कौन इंसाफ करेगा? भाई मैं तो इंसाफ का हुक्म दे रहा हूं और मैं तो इंसाफ की तलकीन कर रहा हूं, जब मैं ही नहीं करूंगा तो कौन करेगा? अब ये तो सरकार की शान में गुस्ताखी थी ना कि हुजूर से कहा जाए कि आप इंसाफ कीजिए, माजल्ला। अरे ये तो उससे कहा जाए जो इंसाफ ना कर रहा हो, जो इंसाफ लेकर आए, जो इंसाफ का हुक्म दे रहे हैं, जो इंसाफ की तलकीन कर रहे हैं, वो खुद इंसाफ नहीं करेंगे, माजल्ला। तो जब उसने ये जुर्रत की और गुस्ताखी की तो हजरत अबू सईद खुदरी रदी अल्लाह तआला अन्हु फरमाते हैं, सैयदना फारूक आजम रदी अल्लाह तआला अन्हु वहां बैठे थे, उन्होंने देखा, गजबनाक हुए, गुस्सा आया कि इसने आका की बारगाह में इतनी बड़ी बात कह दी, गुस्ताखी कर दी। फौरन तलवार निकाली, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुक्म दीजिए मैं इसकी गर्दन उड़ा दूं। सरकार ने फरमाया, उमर ठहरो, ठहर जाओ, इसको छोड़ दो। उन्होंने छोड़ दिया, वो शख्स चला गया। फरमाते हैं कि जब वो चला गया तो हुजूर अलैहिस्सलाम ने फरमाया, इसे जाने दो, इसके साथ ही ऐसे लोग होंगे जो कसरत से नमाजें पढ़ेंगे, रोजे रखेंगे, यहां तक कि तुम अपनी नमाजों को उनके मुकाबले में हकीर समझोगे। वो कुरान पढ़ेंगे मगर कुरान उनके हलक से नीचे नहीं उतरेगा, और वो दीन से ऐसे निकल जाएंगे जैसे तीर कमान से। गौर कीजिए, अमल तो ये है कि नमाजें पढ़ रहे हैं, रोजे रख रहे हैं, और सरकार फरमा रहे हैं कि तुम अपनी इबादत को उनके सामने हकीर समझोगे। ये तो बड़ा नमाजी है, ये तो बड़े आराम आराम से ठहरा ठहरा कर नमाज पढ़ता है, ये तो बड़ी पाबंदी करता है, ये तो रोजे रखता है, ये तो कुरान पढ़ता है। नहीं, फरमाया वो कुरान पढ़ेंगे, कुरान उनके हलक से नीचे नहीं उतरेगा, और वो दीन से ऐसे निकल जाएंगे जैसे तीर कमान से। तीर कमान होता है ना, जब छोड़ा जाता है तेजी के साथ निकल जाता है। फरमाया दीन से वो ऐसे निकल जाए। यही निशानी है उन लोगों की जिनके दिल में हुब्बे रसूल नहीं, जिनके दिल में ताजीम रसूल नहीं, जिनके दिल में एहतराम रसूल नहीं, जिनके दिल में मोहब्बत रसूल नहीं। वो कितनी नमाजें पढ़ लें, कितने रोजे रख लें, कितने ही सजदे कर लें, कितना ही कुरान पढ़ लें, जब तक रसूल की ताजीम, रसूल का अदब, रसूल का एहतराम, रसूल की मोहब्बत दिल में नहीं होगी, कोई अमल कबूल नहीं होगा। इसीलिए सरकार ने फरमाया दीन से ऐसे निकल जाएंगे जैसे तीर कमान से। ये भी एक निशानी है कयामत की। फरमाया वो कसरत से इबादत करने वाले होंगे लेकिन मुनाफिक होंगे। मुनाफिक जानते हैं ना, दिल में कुछ हो, जबान पे कुछ हो। सरकार के जमाने में भी मुनाफिकीन थे और वो क्या करते थे कि हुजूर अलैहिस्सलाम के पीछे नमाज पढ़ते थे। गौर करो, नबी के पीछे नमाज पढ़ रहे हैं और दिल में निफाक। इधर नमाज पढ़ी, उधर काफिरों के पास गए और जाके कहते हम तो तुम्हारे साथ हैं, और मुसलमानों के पास आए तो कहते हम तुम्हारे साथ हैं, और काफिरों के पास जाके कहते हैं देखो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कहते मैं जानता हूं, उनके सहाबा कहते ये जानते हैं, हमें तो ये पहचानते ही नहीं, हम तो इनके साथ नहीं, हम तो तुम्हारे साथ हैं, और देखो उनको पता भी नहीं। अपने दिल में ये सोच रहे हैं कि हमने तो इनको माज़ल्ला सुम्मा माज़ल्ला बेवकूफ बना दिया, कि ये समझ रहे हैं कि हमारे साथ और हम इनके साथ नहीं, हम तुम्हारे साथ। बस एक दिन मेरे आका को जलाल आ गया, हुजूर अलैहिस्सलातु वस्सलाम अपने मिंबर पर रौनक अफरोज हुए। फरमाया सलूनी फला तसलूनी, पूछो मुझसे सवाल करो, जो भी सवाल करोगे आज मैं एक एक सवाल का जवाब दूंगा। तुम मेरे इनके बारे में इतराज करते हो कि मैं नहीं जानता, खुदा की कसम मैं अपने मिंबर से नीचे नहीं उतरूंगा जब तक कि एक एक सवाल का जवाब नहीं दे। और उसके बाद वो जो मुनाफिक थे जो दिल में सोच रहे थे हमें जानते नहीं है, सरकार ने उनका नाम लिया, फला बिन फला उखरुज मिनल मस्जिद अंत मुनाफिक, निकल जाए मेरी मस्जिद से तो मुनाफिक है। फिर दूसरे का नाम लिया, फिर तीसरे का नाम लिया, फिर चौथे का नाम लिया। जितने मुनाफिकीन थे सरकार ने सबका नाम लिया, उनके बाप का नाम लिया और सबको मस्जिद से निकाल दिया। पूछो मुझसे सलूनी बरा तसलूनी, आज मैं अपने मिंबर से नीचे नहीं उतरूंगा जब तक कि एक एक सवाल का जवाब ना दे दूं। एक खड़ा हुआ, उसने कहा या रसूल अल्लाह बताइए मेरे बाप का नाम क्या है। फरमाया तेरे बाप का नाम हुज़ाफ़ा है। दूसरा खड़ा हुआ, उसने सवाल किया, तीसरा खड़ा हुआ, जो जो सवाल कर रहा है आका सबको जवाब दे रहे हैं। फरमा रहे आज मिंबर से नीचे नहीं उतरूंगा जब तक जवाब न दे दूं। तो मेरे इनके बारे में इतराज करते हो। सब के सब खामोशी से निकल गए, तो वो कौन थे? मुनाफिक। तो गौर करो, जब उस दौर में मुनाफिक थे, जो दौर सबसे बेहतर दौर था ना, जिसमें नबी पाक अलैहिस्सलाम, सबसे बेहतर जमाना हुजूर का जमाना। फरमाया खैरुल कुरून करनी, तमाम जमानों में बेहतरीन जमाना मेरा जमाना है। सुम्मल्लज़ीन यलूनहुम, फिर उसके बाद वाले, फिर उसके बाद वाले, यानी सबसे बेहतर जमाना हुजूर अलैहिस्सलाम का, फिर सहाबा का, फिर ताबईन का, फिर तबे ताबईन का, फिर बुजुर्गान दीन का, फिर औलिया कामिलीन का, सिलसिला चलते चलते हम तक पहुंच गया। तो गौर करो, जो सबसे बेहतरीन जमाना था, जब उसमें मुनाफिक थे तो आज नहीं होंगे? होंगे ना। तो सरकार ने फरमाया कुर्बे कयामत, उसकी निशानी एक ये भी है कि कसरत से इबादत करने वाले होंगे लेकिन मुनाफिक। कुरान पढ़ेंगे लेकिन उनके हलक से नीचे नहीं उतरेगा। नमाजें रोजे ये सब करेंगे और ऐसी इबादत करेंगे, तुम अपनी इबादत को उनके सामने हकीर समझोगे, लेकिन वो दीन से ऐसे निकल जाएंगे जैसे तीर कमान से। अब आइए दूसरी अलामत। फरमाया कयामत की एक अलामत ये है, झूठी गवाहियां बढ़ जाएंगी। झूठी गवाहियां, गवाही देते ना, फरमाया बढ़ जाएंगी। हजरत अब्दुल्ला इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु इस हदीस को रिवायत करते हैं, फरमाते हैं कि नबी पाक अलैहिस्सलाम ने फरमाया झूठी गवाहियां बढ़ जाएंगी और सच्ची को छुपा लिया जाएगा। जो सच्ची बात होगी उसको छुपा लिया जाएगा, और जो झूठी होगी उसकी गवाही दी जाएगी और वो बढ़ जाएंगी। इस हदीस को मुसनद अहमद बिन हम्बल ने रिवायत किया है। कुरान करीम में अल्लाह तबारक व ताला फरमाता है, वला तक्तुमु शहादत व मन यक्तुमहा फइन्नहु आसिमुन कल्बुहु, और तुम गवाही को ना छुपाओ, जिसने गवाही को छुपाया उसने अपने दिल को आलूदा किया। देखो सरकार की बात कितनी सच्ची। आज हम अपने मुआशरे में नजर डालें, हर तरफ झूठी झूठ नजर आते हैं। अदालत में जाओ तो झूठ, पैसे लेकर झूठी गवाही दे दी। अब जज तो गवाह चाहता है ना, भाई ये मामला है इसका गवाह कौन है, झूठी गवाही पैसे लेकर दे दी, फैसला उसके हक में हो। ये नहीं सोचा कि कयामत में अल्लाह तबारक व ताला को क्या मुंह दिखाएंगे, नहीं, झूठी गवाहियां दी जा रही और उसी पर फैसले हो रहे। नबी पाक अलैहिस्सलाम ने फरमाया, कयामत की अलामतों में से एक ये भी है कि झूठी गवाहियां कसरत के साथ होंगी, और जो सच्ची बात होगी, सच्ची गवाही होगी, उसे छुपा लिया जाएगा। जबकि ये झूठी गवाही देना कुरान के भी खिलाफ है और अहादीस मुबारका के भी खिलाफ। तीसरी अलामत फरमाया, जहालत बढ़ जाएगी और इल्म उठा लिया जाएगा। क़ुर्ब क़यामत की एक अलामत यह भी है, हजरत अब्दुल्ला बिन अमर बिन आस रदी अल्लाह ताला अन्हु रिवायत फरमाते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फरमाते सुना, सरकार ने फरमाया, अल्लाह ताला इल्म अता करने के बाद तुमसे इल्म छीनेगा नहीं, बल्कि उलमा की अरवाह को कब्ज कर लेगा, यानी उनको वफात दे देगा। अब जाहिर है जब उलमा को उठा लिया जाएगा तो दुनिया में कौन रहेगा, जाहिल रह जाएंगे। फरमाया वो जाहिल रह जाएंगे जो बगैर इल्म के फतवा देंगे, वो खुद भी गुमराह होंगे और दूसरों को भी गुमराह कर देंगे। बात समझ रहे हो, जब उलमा उठ जाएंगे जोहला रह जाएंगे। फरमाया वो जाहिल बगैर इल्म के फतवा देंगे, खुद भी गुमराह होंगे और लोगों को भी गुमराह करेंगे। अब आज आप देख लें अपने माशरे में क्या हो रहा। पहले ये होता था, इल्म की बात वो करता था जो आलिम हो, ठीक है ना, मसले वो बताता था जो आलिम हो, फतवा वो देता था जो आलिम हो, जिसने पूरा दरस निजामी मुकम्मल किया हो, कुरान पर हदीस पर उसको मुकम्मल उबूर हो, तब जाकर वो फतवा देता, तब जाकर वो दीन की बात करता था। और आज एक इंजीनियर है वो इनकी बातें कर रहा है, एक प्लम्बर है तो वो इनकी बातें कर रहा है, एक मैकेनिक है तो वो इनकी बातें कर रहा है, एक दुनियादार है तो वो इनकी बातें कर रहा है, और सिर्फ बातें नहीं फतवे भी दे रहे हैं। सरकार ने फरमाया ये खुद भी गुमराह होंगे, दूसरों को भी गुमराह करेंगे। हकीकत हाल देख लें आप, सोशल मीडिया पे क्या हो रहा है। एक इंजीनियर है जो दीन की दाल से भी वाकिफ नहीं, लेकिन वो फतवे भी दे रहा है, वो फितने भी पैदा कर रहा है, और उसकी तकरीर सुनकर लोग गुमराह हो रहे हैं। सरकार की बात पूरी हो गई, ये खुद भी गुमराह होंगे, दूसरों को भी गुमराह करेंगे। तो इसका बेहतरीन हल ये है, सिर्फ उलमा की तकारीर सुने। किसी इंजीनियर, प्लम्बर, इलेक्ट्रिशियन और ये मैकेनिक जितने भी हैं ना, इन सबको एक तरफ डाल दो, जिसने बाकायदा इल्म हासिल किया हो, जो मुस्तनद आलिम हो, जो मुस्तनद मुफ्ती हो उससे फतवा लो, जो मुस्तनद आलिम हो उससे मसला पूछो। वरना नबी पाक अलैहिस्सलाम ने फरमा दिया ये खुद भी गुमराह होंगे और दूसरों को भी गुमराह करेंगे। चौथी अलामत सरकार ने फरमाया, नंगे पांव रहने वाले चरवाहे ऊंची ऊंची इमारतें तामीर करेंगे। देखो कुर्बान जाओ नबी पाक अलैहिस्सलाम के जो जो लफ्ज इरशाद फरमाया, जो भी लफ्ज ज़बाने रिसालत से निकला बिल्कुल हक और बिल्कुल सच। नंगे पांव रहने वाले चरवाहे, हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु रिवायत करते हैं कि हजरत जिब्रील अलैहिस्सलाम ने आप सल्लल्लाहु अलैहि वसल्लम से कयामत के बारे में सवाल किया। किसने? हजरत जिब्रील ने। हुजूर अलैहिस्सलाम ने फरमाया, قیامت کی کچھ علامات آپ نے ارشاد فرمائی، اور ان میں سے ایک یہ بھی تھی کہ جب بکریوں کو چرانے والے بڑی بڑی عمارتیں تعمیر کریں گے اور اس پر تکبر بھی کریں گے، غرور بھی کریں گے۔ چرواہے، اب آپ ذرا سا غور کریں، عرب کا جائزہ لیں، یہ کون تھے؟ یہ سارے بدو تھے، یہ بکریاں چرانے والے تھے، یہ اونٹ چرانے والے تھے۔ آج ایک سے ایک بڑھ کر عمارت تعمیر ہو رہی، اور عمارتوں کی بلندی میں، اس کی خوبصورتی میں ایک دوسرے سے مقابلہ ہو رہا ہے، لاکھوں اربوں کروڑوں روپیہ خربوں روپیہ اس پہ ضائع ہو رہا ہے۔ اس کی عمارت، اس نے یہ برج بنایا تو میں اس سے اونچا بناؤں، اس نے بنایا تو میں اس سے اونچا بناؤں، کیا اس میں کتنے بھی پیسے خرچ ہوں، کروڑوں ریال خرچ ہوں، لیکن میری عمارت اس سے اوپر ہو، میرا مینار اس سے بلند ہو، میرا برج اس سے بلند ہو، اس طرف لگے ہوئے ہیں، اور ادھر ایتھوپیا میں قحط سالی ہو رہی ہے، کہیں مسلمان بچے عورتیں بھوک پیاس سے مر رہے ہیں، اور یہ اپنی عیاشی میں لگے ہوئے ہیں، یہ اپنی عمارتیں اونچی کرنے میں لگے ہوئے ہیں، اور اس پر فخر بھی کر رہے ہیں، اس پر غرور بھی کر رہے ہیں۔ ان کو پتہ نہیں کہ فلسطین میں کیا ہو رہا، ان کو پتہ نہیں کہ شام میں کیا ہو رہا، ان کو پتہ نہیں کہ کشمیر میں کیا ہو رہا، ان کو پتہ نہیں کہ ایتھوپیا میں کیا ہو رہا ہے، کہ جہاں پر ایک روٹی ملتی ہے تو لوگ دوڑتے ہیں کسی طرح ایک لقمہ ہمیں مل جائے، اور یہ اونچی اونچی عمارتیں تعمیر کر رہے ہیں۔ اور تھے کون؟ بکریاں چرانے والے، ننگے پیر پھرنے والے۔ آج ان کے پاس اتنی دولت ہے تو ظاہر ہے اس کے اہل نہیں تھے، لیکن وہ چیز مل گئی۔ اگر یہی دولت مسلمانوں پر خرچ کی جاتی، اگر یہی دولت مظلوم مسلمانوں پر خرچ کی جاتی، تو پھر یہ کیفیت نہیں ہوتی جو آج ہے۔ یہ اسی وجہ سے ہے کہ نااہل لوگوں کے پاس دولت پہنچ گئی، جو بکریاں چرانے والے تھے، جو ننگے پیر پھرنے والے تھے، جو جھوپڑیوں میں رہنے والے تھے، آج محلوں میں رہ رہے ہیں، ایک سے ایک برج بنا رہے ہیں، ان کو نہ اسلام کا کوئی خیال ہے، نہ مسلمانوں کا کوئی خیال ہے، نہ نبی کی محبت ان کے دل میں ہے، نہ نبی کی تعظیم ان کے دل میں ہے، صرف دولت ان کا ایمان ہے، دولت مل جائے عیاشی کرے اور زندگی گزارے۔ دولت فی نفس ہی بری چیز نہیں ہے، دولت ہمیں بھی چاہیے، دولت ان کو بھی چاہیے، لیکن اسلام نے دولت کا طریقہ بتا دیا کہ اس کا حصول صحیح ہو اور اس کا خرچ صحیح ہو تو اس سے بہتر کوئی چیز نہیں۔ بات سمجھ رہے ہوں؟ اس کا حصول صحیح ہو، یعنی آپ پیسہ کس طرح کما رہے ہیں۔ اگر حق حلال کا پیسہ ہے تو حلال روزی کمانا بھی عبادت ہے، اور اس کا خرچ صحیح ہو، آپ زکات بھی دے رہے ہیں، آپ مسکینوں یتیموں پر بھی خرچ کر رہے ہیں، آپ اپنے اہل و عیال پر بھی خرچ کر رہے ہیں، آپ اپنے عزیز و رشتہ داروں پر بھی خرچ کر رہے ہیں، حصول صحیح ہو اور خرچ صحیح ہو، اس سے بہتر کوئی چیز نہیں۔ دولت قارون کے پاس بھی تھی، دولت نمرود کے پاس بھی تھی، دولت ابو جہل کے پاس، ابو لہب کے پاس بھی تھی، لیکن اسی دولت نے قارون کو جہنم میں پہنچا دیا، اسی دولت نے نمرود کو جہنم میں پہنچا دیا، اسی دولت نے ابو جہل، ابو لہب اور دیگر کو جہنم میں پہنچا دیا، اور دولت عثمان غنی کے پاس بھی تھی، اسی دولت نے ان کو جنت میں پہنچا دیا۔ تین مرتبہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے سرکار سے جنت خریدی۔ کون ہے جو یہ قطعہ اراضی خرید کر ہماری مسجد میں شامل کرتا ہے اور ہم سے اس کے بدلے جنت لیتا ہے؟ عثمان غنی کھڑے ہوئے، یا رسول اللہ میں کرتا ہوں، انہوں نے کر دیا، حضور نے جنت کی بشارت دے دی۔ کون ہے یہ کنواں مسلمانوں کے لیے خرید کر وقف کرتا ہے، اس کے بدلے جنت لیتا ہے، انہوں نے کر دیا، حضور سے جنت لے لی۔ اسی طرح جنگ تبوک کے موقع پر مال خرچ کیا، 300 اونٹ بھمے ساز و سامان کے حضور کی بارگاہ میں پیش کیے، حضور نے جنت کی بشارت دے دی۔ اے اللہ میں عثمان سے راضی ہوں، تو بھی عثمان سے راضی ہو جا۔ تو دولت فی نفس ہی غلط نہیں ہے، اس کا حصول صحیح ہو اور اس کا خرچ صحیح۔ تو ننگے پاؤں رہنے والے چرواہے اونچی اونچی عمارتیں تعمیر کریں گے، بات صحیح ہے یا نہیں؟ میرے رسول کی زبان سے نکلی ہوئی ہر بات درست۔ اب آئیے آگے چلیں، پانچویں علامت حضور علیہ الصلوۃ والسلام کی زبان مبارک سے، لوگ کفار کی مشابہت اختیار کریں گے اور یہ مشابہت اختیار کرنے میں فخر محسوس کریں گے۔ بات سمجھ میں آ رہی ہے؟ دیکھو اسلام ایک مکمل دین ہے، اسلام نے رہنے سہنے کا، اٹھنے بیٹھنے کا، چلنے پھرنے کا، کھانے پینے کا، پہننے کا، اوڑھنے کا سارا طریقہ بتا دیا، کوئی ایک چیز اسلام نے نہیں چھوڑی، کامل دین، اکمل دین۔ کس طرح بیٹھنا ہے، کس طرح اٹھنا ہے، کس طرح چلنا ہے، کس طرح پھرنا ہے، کیسا لباس پہننا ہے، اسلامی شعائر۔ لیکن آج مسلمان غیروں کا لباس پہننے میں فخر محسوس کر رہا، یہی قیامت کی علامت ہے۔ اور حضور علیہ الصلوۃ والسلام نے فرمایا ومن تشبہ قوم فہو منہم، جو جس قوم کی شباہت اختیار کرے وہ انہی میں سے ہے، وہ انہی میں سے ہے۔ لڑکیاں بال کٹوا رہی، لڑکے بال بڑھا رہے، الٹی بات ہو رہی، عورتیں مردانہ لباس پہن رہی ہیں، مرد عورتوں جیسے لباس پہن رہی ہیں، کیا ہوا؟ قرب قیامت، کسی کے بال اتنے بڑے ہیں کہ شکل نظر ہی نہیں آ رہی، بال ہٹا کے دیکھنا پڑتا ہے کہ یہ ہے کون، اور اگر جا رہا ہو تو پیچھے سے پتہ نہیں کہ جا رہا ہے یا جا رہی ہے، پتہ ہی نہیں چلتا۔ ارے سرکار دو عالم علیہ الصلوۃ والسلام نے بال رکھنے کا بھی بتایا نا، کانوں تک، کانوں کی لو تک اور شانوں تک، شانوں تک زلفے ہو جائیں گی، کانوں کی لو تک پٹھے بال ہو جائیں گے، اس سے اوپر چھوٹے ہو جائیں گے، نہیں بڑھائیں گے تو اتنے بڑھائیں گے بے تحاشا، اور اگر کم کیے عجیب عجیب ڈیزائن، کسی کے یہاں سے بال غائب ہیں تو کسی کے یہاں سے غائب، ایسا لگتا ہے اوپر پیالہ رکھ کے چاروں طرف سے صاف کر دیا ہے نا، آپ لوگ خود دیکھتے رہتے، کیا ہے بھائی یہ فوجی کٹ ہے، اچھا یہ فوجی کٹ ہے، ٹھیک ہے بھائی فوجی کٹ ہو، کسی نے بیچ میں سے کٹوا لیا تو کسی نے سائڈ میں سے کٹوا لیا، کوئی تو ہی نہیں، فیشن چل رہا ہے۔ اسلام کا طریقہ اختیار کیجیے، پہلے کسی کا کپڑا پھٹتا تھا تو وہ عیب محسوس ہوتا تھا، ہوتا تھا نا، آپ نے کہا رہے میرے کپڑا پھٹ گیا میں اس کو سی لوں، باہر نکلوں گا لوگ دیکھیں گے ان کی شلوار پھٹی ہے، ان کا پاجامہ پھٹا ہے، اور اب کیا فیشن ہے، جینز کی پینٹ پہنو تو گھٹنے پہ سے پھاڑ دو۔ میں نے کہا یہ کیا کرا، نہیں حضرت یہ تو پھاڑا جاتا ہے، اچھا ہاں گھٹنے پہ سے جینز کی پینٹ کو پھاڑنا ضروری ہے، یہی تو فیشن ہے، واہ ماشاء اللہ، اب یہ فیشن کہیں آگے نہ بڑھ جائے، پورا ہی پھاڑنا کہیں فیشن نہ ہو جائے، استغفر اللہ، کم سے کم ستر پوشی تو رہے، نہیں کسی کو دیکھو تو شارٹ پہن کے گھوم رہا ہے، شارٹ آدھی پینٹ، چلو شارٹ ہے، کہیں یہ شارٹ بھی غائب ہو گئی تو پھر مسئلہ ہو جائے گا، یہی ہم تو پریشان ہیں، یہ تو پینٹ تو آدھی ہو گئی، یہ آدھی بھی غائب ہو گئی تو پھر مسئلہ ہو جائے گا، باہر نکلنا ہی مسئلہ ہوگا۔ میرے بزرگوں اور دوستوں، اسلامی لباس پہنیے، اسلام کا جو طریقہ ہے وہ کہیں کرنا۔ قرآن نے کہا یا ایھا الذین آمنوا ادخلوا فی السلم کافا، اے ایمان والو اسلام میں پورے طور پر داخل ہو جاؤ۔ صرف اتنی سی بات اپنے ذہن میں رکھیں، حضور علیہ الصلوۃ والسلام نے کیا پسند کیا، بس جو ان کو پسند ہے وہی ہمیں پسند، کیا زمانے کو پسند ہو یا نہیں، عورتیں آ رہی ہیں تو ان کے ناخن بڑے ہوئے، اتنے بڑے بڑے ناخن، کمال، کھاتے کیسے ہیں، واش روم کیسے جاتے ہیں، وضو کیسے کرتے ہیں، فیشن ہے، ناخن بڑھا دیے، اس پہ نیل پالش لگا دی، عجیب عجیب فیشن، کوئی تکلیف نہیں ہے، وہ ناخن اگر کہیں ٹکرا جائے تو انگلی زخمی نہیں ہوگی، یا کسی کے لگ جائے تب، فیشن ہے بس۔ صرف ایک بات یاد رکھیں، تمام مرد عورت جو بھی فیشن آ جائے، سب سے پہلے یہ دیکھ لو ہمارے آقا صلی اللہ علیہ وسلم کا حکم کیا ہے، اگر وہ فیشن حکم کے خلاف ہے تو اس پر لعنت ہے، اور اگر حکم اس کی اجازت دیتا ہے تو پھر کر لو۔ زمانے کی ہنسی، اپنوں کے تانے، غیر کے شکوے، تیری مرضی سمجھ کر سب گوارا کر لیا میں نے۔ زمانے کی ہنسی، زمانے ہنس رہے ہیں، دیکھو یہ کیا کر رہا ہے، اپنوں کے تانے، اپنے تانے دے رہے ہیں، بھائی تم ناخن بڑھاؤ، دیکھو سب بڑھا رہے ہیں، غیر کے شکوے، غیر شکوے کر رہے ہیں، بھائی تم زمانے کے ساتھ نہیں چل رہے، تم تو پیچھے چل رہے ہو، نہیں، شاعر کہتا ہے تیری مرضی سمجھ کر سب گوارا کر لیا میں، جو حضور علیہ الصلوۃ والسلام کی رضا، جو ان کی مرضی، جو ان کی پسند، اسی میں امن ہے، اسی میں عافیت ہے، اسی میں سلامتی ہے۔ اب آپ اتنی سی بات دیکھ لیں، پہلے اگر کوئی عورت نقاب لگا لے تو جو عورتیں نہیں لگاتی وہ کہتے نہیں یہ کیا ہے بھائی، یہ کیا سانس گھٹے گا، سانس گھٹ رہا ہے، یہ سانس جو ہم باہر نکالتے ہیں یہی اندر جا رہا ہے، یہ تو غلط ہے ہے نا۔ اور جب کرونا آیا سب لگا کے پھر رہے، عورتیں تو عورتیں، مرد بھی لگا کے پھر رہے ہیں۔ اب کیا ہوا، کرونا سے ڈر گئے، اللہ سے نہیں ڈرے، میرے بزرگوں اور دوستوں، یہ دنیا عارضی ہے، فانی ہے، ختم ہونے والی ہے، ہمیں نہ فیشن کو دیکھنا ہے، نہ ہمیں اغیار کو دیکھنا ہے، نہ ہمیں ان کے لباس کو دیکھنا ہے، نہ ہمیں ان کی عادات و اطوار کو دیکھنا ہے، نہ ہمیں ان کے تہذیب اور تمدن کو دیکھنا ہے، ہمیں اگر دیکھنا ہے تو اپنے نبی کی پسند کو دیکھنا، جو ان کی پسند ہے وہی ہماری پسند۔ تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا لوگ کفار کی مشابہت اختیار کریں گے اور اس میں فخر محسوس کریں گے، حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا یقیناً تم لوگ اپنے سے پہلوں کی اتباع بالش با بالش کرو گے، یعنی ایسی اتباع کرو گے جیسے ایک بالش پھر دوسرا بالش، ذرہ بذرہ اتباع کرو گے، اور جس قدر وہ بڑھتے تھے تم بھی اسی قدر بڑھو گے، حتیٰ کہ اگر وہ گوہ کے سوراخ میں داخل ہوئے تھے تو تم بھی داخل ہو جاؤ، یعنی تمہاری کیفیت یہ ہو جائے گی کہ جو پہلے لوگ گزر چکے ہیں نا، پہلی قومیں، تم ان کی عادات اطوار طریقے اس طرح کرو گے کہ بالکل اسی طرح ہو جاؤ۔ لیکن ایسا نہیں ہونا چاہیے، ہمیں چاہیے کہ حتی الامکان کوشش کریں کہ ہم مسلمان رہیں۔ اب آپ اتنی سی بات دیکھ لیں، کیا وہ ہمارا لباس استعمال کرتے ہیں؟ کیا وہ ہماری زبان بولتے ہیں؟ نہیں، ان کا اپنا لباس ہے، اپنی زبان ہے، اور ہم اپنی زبان چھوڑ کر ان کی زبان بول رہے ہیں۔ اسلام نے کسی زبان کو سیکھنے سے منع نہیں کیا، آپ سیکھ سکتے ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام نے خود صحابہ سے کہا کہ زبان سیکھو اور اسی زبان میں جا کر تبلیغ کرو، سیکھنا کوئی وہ نہیں ہے، لیکن سیکھ کر ان کے تہذیب کو اپنانا، ان کے تمدن کو اپنانا، ان کے طریقے کو اپنانا، ان کے لباس کو اپنانا، یہ مسلمانوں کا کام نہیں ہے۔ چھٹی علامت، سرکار نے فرمایا جھوٹ کی کثرت ہو جائے گی، یہ تو ایک عام بات ہے اور آپ سب اس کی گواہی دیں گے، جھوٹ کی کثرت ہے یا نہیں ہے؟ جھوٹ کی کثرت ہے نا، اتنی کثرت ہے کہ ہم جھوٹ بولتے ہیں، جھوٹ دیکھتے ہیں، جھوٹ سنتے ہیں، جھوٹ لکھنے والوں کو ایوارڈ بھی دیتے ہیں، جھوٹ بولتے ہیں نا خود، جھوٹ دیکھتے ہیں، ٹی وی میں جو آپ دیکھ رہے ہیں کیا ہے، یہ سچا ہے یا جھوٹا، ڈرامہ جو ہے یا فلم ہے اس میں اگر کوئی مر گیا تو کیا حقیقت میں مر گیا؟ بولی، اگر مر جاتا تو یہ سارے اداکار ختم ہو جاتے، وہی پھر دوسرے ڈرامے میں موجود، وہی تیسرے میں، مرا نہیں نا، جھوٹ ہے، ہم جھوٹ دیکھ رہے ہیں، جھوٹ سن رہے ہیں، جھوٹ بول رہے ہیں، اور جھوٹ لکھنے والوں کو ایوارڈ بھی دے رہے ہیں، پی ٹی وی ایوارڈ کی تقریب ہو رہی ہے، جی فلاں صاحب ہیں ڈرامہ نگار، ان کو ایوارڈ دو، انہوں نے فلم لکھی، ان کو ایوارڈ دو، والفاظ دیگر یہ بہت بڑے جھوٹے ہیں، بہت اچھا جھوٹا لکھا، ان کو ایوارڈ دے دو۔ یہ ہے دنیا کا کام، جھوٹ بولتے ہیں، جھوٹ سنتے ہیں، جھوٹ دیکھتے ہیں، اور جھوٹ بولنے والوں کو ایوارڈ بھی دیتی ہے۔ اسلام سچا دین ہے، اسلام کہتا ہے جھوٹ نہ بولو۔ میرے آقا کی پہلی تعلیم، ابھی آپ نے اعلان نبوت نہیں فرمایا، اس سے پہلے ہی لوگ آپ کو صادق اور امین کہہ رہے ہیں۔ دیکھو، ابھی اعلان نبوت نہیں فرمایا، یہ نہیں فرمایا میں اللہ کا نبی ہوں، اسلام کا اعلان نہیں فرمایا، زمانہ جاہلیت میں، اس معاشرے میں جہاں پر جھوٹ عام ہے، جہاں پر بدکاری عام ہے، جہاں پر فحش گوئی عام ہے، اس معاشرے میں جس میں ہر برائی موجود ہے، ایک پاکیزہ نفس انسان سچ بول رہا ہے، اور ایسا سچ بول رہا ہے کہ پورا معاشرہ اسے صادق اور امین کہہ رہا۔ تو حضور علیہ الصلوۃ والسلام کی پہلی تعلیم ہی یہی، پہلی تعلیم ہی یہی۔ اور آپ دیکھیں کہ جو سچ بولتا ہے نا، اگر وہ इत्तेफाक से कभी ऐसे मजाक में कोई बात कह दे तो लोग कहेंगे सच है, इसलिए कि उसने झूठ नहीं बोला। और जो कसरत से झूठ बोलता है, अगर कभी इत्तेफाक से उसको ख्याल आ जाए कि मैं सच बोल दूं, लोग नहीं मानेंगे, अरे ये तो झूठा, ये तो पक्का झूठा आदमी, इसकी बात पर यकीन ना करो। हाँ अगर कोई और आके कह दे कि नहीं नहीं बात सही है, फिर कहेंगे तो हाँ ठीक है ठीक, होता है ना। तो हुजूर अलैहिस्सलाम बचपन से सच बोलते रहे, पूरे अरब में मक्के में मशहूर था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सादिक हैं, अमीन हैं, अमानतदार। इसलिए आप जब कोई सफा पर खड़े हुए और पूछा कि अगर मैं तुमसे कहूं कि एक लश्कर जर्रार इधर खड़ा है जो तुम पे हमला करने वाला है, क्या तुम मेरी बात मान लोगे? वो जितने भी थे सब ने एक जबान होकर कहा यकीनन मान लेंगे, इसलिए कि आपने कभी झूठ नहीं बोला, आपने हमेशा सच बोला। हमने लश्कर को नहीं देखा मगर मान लेंगे, सिर्फ आपके कहने से बिन देखे लश्कर को मान लेंगे। सरकार ने फरमाया जब मेरे कहने से बिन देखे लश्कर को मान रहे हो तो मेरे ही कहने से बिन देखे खुदा को भी मान लो। तुमने लश्कर को नहीं देखा ना, मेरे कहने से मान रहे हो, तो खुदा को नहीं देखा, मेरे कहने से मान। अल्लाह एक है, उसका कोई शरीक नहीं, और मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसका सच्चा रसूल। अब आप ये देखें, ये सोशल मीडिया जब से शुरू हुआ है तो झूठ की मजीद कसरत हो। पहले तो सिर्फ अखबार झूठ बोलते थे, एक खबर आई दूसरे दिन तर्दीद हो गई, नहीं जी खबर गलत है, कल ये नहीं था आज ये था वो था, ठीक है ना। फिर रेडियो आया उसने झूठ बोलना शुरू किया, फिर टीवी आया उसने झूठ दिखाना शुरू किया, सिर्फ बोलना नहीं दिखाना भी। अब ये सोशल मीडिया हर एक के पास मोबाइल मौजूद है, एक बात कहीं से सुनी फट से उसको फटाफट आगे सेंड कर दो भाई, ना उसकी तस्दीक करनी है ना कोई तहकीक करनी है, बात आगे बढ़ा। पता चला दो आदमी मर गए उसने आगे बढ़ाया, चार मर गए उसने बढ़ाया, पांच मर गए उसने कहा, दस मर गए, होते होते सौ आदमी हो गए, पता चला था दो ही आदमी मरे थे, हर एक ने बढ़ा दिया ना अपनी तरफ से। याद रखिए जब तक किसी खबर की तस्दीक ना हो जाए हरगिज उसे आगे ना बढ़ाए, हरगिज उसे आगे फॉरवर्ड ना करें। एक लतीफा हुआ, मैं एक जगह गया, किसी गैर मुल्क गया, मैं मुल्क का नाम नहीं ले रहा, वैसे तो वो लोग अगर सुन रहे होंगे तो खुद ही समझ जाएंगे क्योंकि ये हमारा प्रोग्राम लाइव जा रहा है और अल्हम्दुलिल्लाह पूरी दुनिया में देखा और सुना जा रहा है। तो एक आलिम दीन की अहलिया का इंतकाल हुआ। अब खबर बनाई जाती है ना, अहले सुन्नत के फला आलिम दीन हजरत अल्लामा मौलाना फला, ठीक है ना, उनकी अहलिया का इंतकाल हो गया। अब वो जैसे ही मैसेज आया वो मेरे पास, हजरत वो अल्लामा साहब का इंतकाल हो गया, अरे इन्ना लिल्लाहि, दूसरा आया अल्लामा साहब का इंतकाल हो गया, तीसरा आया, एक साहब कहने लगे फातिहा पढ़ते फातिहा, मैंने कहा बैठे जाओ जरा देख ले फिर फातिहा पढ़ेंगे। आगे कोई नहीं पढ़ रहा कि उनकी अहलिया, नाम सुनते ही बस फातिहा शुरू हो गई। बाद में किसी आदमी ने समझदार ने गौर से पढ़ा, उसने कहा रहे वो मौजूद है हजरत, उनकी अहलिया का हुआ है। ये एक मिसाल मैं आपको दे रहा हूँ, ये आजकल चल रहा है। एक बात सुनी, जैसे ही आपके पास कोई क्लिप आया फौरन आगे बढ़ा दो। याद रखिए कोई हदीस कोई कौल कोई ऐसी चीज आए जब तक तस्दीक ना हो आप आगे न बढ़ाएं, इसलिए कि दुनिया झूठी है, झूठों की कसरत है और सोशल मीडिया में। और तरीका तो ये है, कहते इतना झूठ बोलो इतना बोलो कि सच हो जाए, और ये होता है इतने बहादुरी से और इतने एतमाद से झूठ बोलते हैं कि सच बोलने वाला भी परेशान हो जाए कि पता नहीं मैं ही गलत तो नहीं हूं, ये तो बोल रहा है, नहीं जी साहब ये तो हुआ है, ऐसा तो हुआ है, अच्छा भाई हुआ। तो कहने का मकसद ये है कि आप तमाम हजरात, आप अहले तरीकत हैं, अहले मोहब्बत हैं, बुजुर्गान दीन के दामन से वाबस्ता हैं, इस बात को याद रखिए, कभी भी बगैर तहकीक के बात आगे ना पहुंचाएं, ठीक है, ना वैसे पहुंचाएं, ना फोन के जरिए पहुंचाएं, ना व्हाट्सएप के जरिए, ना किसी और जरिए। हुजूर अलैहिस्सलाम ने फरमाया मोमिन के अंदर तमाम खसलतें हो सकती हैं सिवाय झूठ और खयानत के। بات مکمل ہو گئی. اب یاد رکھ لو, فرمایا مومن کے اندر تمام خصلتیں ہو سکتی ہیں سوائے جھوٹ اور خیانت کے. مومن نہ جھوٹ بولے گا نہ امانت میں خیانت کرے گا. اب اس تناظر میں ہم سب اپنا جائزہ لے لیں, کیا ہم جھوٹ بول رہے ہیں؟ کیا ہم نے کسی کے ساتھ امانت میں خیانت کی ہے؟ اگر ایسا ہوا ہے تو آج ہی سچے دل سے توبہ کر لیجیے, سچے دل سے توبہ کر لیجیے, مولا آئندہ میں جھوٹ نہیں بولوں گا اور آئندہ کبھی امانت میں خیانت نہیں کروں گا. آپ مومنوں میں داخل ہو جائیں. کتنی پیاری بات بتائی ہمارے آقا صلی اللہ علیہ وسلم نے. اس حدیث کو مسند امام احمد نے روایت کیا ہے. مومن کے اندر ساری خصلتیں ہو سکتی ہیں سوائے جھوٹ اور خیانت کے. دوسری حدیث حضرت جابر بن سمرہ رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ حضور علیہ الصلوۃ والسلام نے فرمایا, قیامت سے پہلے کچھ جھوٹے لوگ ظاہر ہوں گے, ان سے بچ کر رہنا. قیامت سے پہلے جھوٹے لوگ ظاہر ہوں گے, ان سے بچ کر رہنا. اس میں آپ دیکھ سکتے ہیں خود کہ کون جھوٹا ہے, کون کثرت سے جھوٹ بول رہا ہے, اس سے کس طرح بچا جا سکتا ہے, تو وہ آپ خود کر سکتے ہیں. ساتویں علامت, طاقتور کا کمزور کو کھا جانا. فرمایا یہ بھی قیامت کی علامتوں میں سے ایک علامت ہے, جو طاقتور ہوگا نا کمزور کو کھا جائے گا. آپ دیکھ لیں معاشرے میں کیا ہو رہا, سب جانتے ہیں, کوئی اس کی وضاحت کی ضرورت نہیں. جس کے پاس طاقت ہے جس کی لاٹھی اس کی بھینس, جس کے پاس طاقت ہے, اسلحہ ہے, عہدہ ہے, منصب ہے, اختیار ہے, وہ کمزور کو نہیں چھوڑ. ام المومنین حضرت سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہا بیان کرتی ہیں کہ حضور علیہ الصلوۃ والسلام گھر میں داخل ہوئے, آپ فرما رہے تھے, اے عائشہ میری امت میں سے تمہاری قوم بہت جلد مجھ سے ملنے والی ہے. وہ فرماتی ہیں کہ جب حضور علیہ الصلوۃ والسلام تشریف فرما ہوئے تو میں نے عرض کی, یا رسول اللہ صلی اللہ علیہ وسلم, اللہ مجھے آپ پر فدا کر دے. جب آپ داخل ہوئے تو آپ ایسا کلام کہہ رہے تھے جس نے مجھے خوف زدہ کر دیا. آقا نے فرمایا وہ کون سا کلام؟ تو میں نے عرض کی, آپ کا خیال ہے کہ میری قوم آپ سے پہلے سب سے پہلے ملنے والی ہے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا ہاں. تو میں نے عرض کی یہ کس وجہ سے؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا, طاقتور کمزور کو کھا جائیں گے یہاں تک کہ قیامت قائم ہو جائے گی. بخاری شریف کی یہ حدیث, طاقتور کمزور کو کھا جائیں گے یہاں تک کہ قیامت قائم ہو جائے گی. یعنی قیامت کی علامتوں میں سے ایک علامت یہ بھی ہے کہ جس کے پاس عہدہ ہوگا, منصب ہوگا, اختیار ہوگا, اقتدار ہوگا, طاقت ہوگی, تو جو کمزور ہوگا وہ اس کو کھا جائے گا. اور آپ اپنے معاشرے کا جائزہ لے لیں, یہی چیز آج ہو رہی ہے. نبی پاک علیہ الصلوۃ والسلام نے جو جو فرمایا یقیناً ہو کے رہے گا اور ہو بھی رہا ہے, اور آئندہ جو علامتیں باقی ہیں وہ پوری ہو جائیں. آٹھویں علامت, فرمایا زمین سونے کے خزانے اگل دے گی. زمین کے اندر نا خزانے ہیں. قرآن کہتا ہے وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا, زمین اپنا بوجھ نکال پھینکے گی. تو زمین کا بوجھ کیا ہے؟ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, زمین سونے اور چاندی کے بڑے بڑے ستونوں کی شکل میں یہ اگل دے گی. جیسے ستون ہوتے ہیں نا, ستون کی مانند سونا بھی ہوگا چاندی بھی, زمین اسے اگل دے گی. اور کہنے والا اسے دے کر کہے گا, افسوس میں نے اس مال کے لیے کسی انسان کو قتل کیا. قطع رحمی کرنے والا کہے گا, میں نے اس مال کے لیے رشتہ داروں کو چھوڑا. پھر وہ سب اس کو چھوڑ دیں گے اور کوئی اس میں سے کچھ نہیں لے گا. یہ قرب قیامت میں ہوگا. زمین جب وہ زلزلہ آئے گا نا, قرآن کہتا ہے نا, اِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا وَقَالَ الْإِنسَانُ مَا لَهَا, زمین لرزے گی, زلزلہ آئے گا اور زمین اپنا بوجھ نکال باہر کرے گی. تو سرکار نے فرمایا بوجھ کیا ہوگا؟ ستون کے مانند سونا اور چاندی زمین پھینکے گی. تو جس نے قتل کیا ہوگا وہ کہے گا افسوس اسی کی وجہ سے تو میں نے انسان کو قتل کیا تھا. اور جو قطع رحمی کرنے والا یعنی رشتہ داروں سے قطع تعلق کرنے والا وہ کہے گا اسی کی وجہ سے تو میں نے یہ کیا تھا. اسی طرح جس نے جو کچھ کیا ہوگا وہ سب کہیں گے, لیکن اس وقت کوئی سونا چاندی کو لینے والا نہیں ہوگا. سرکار نے فرمایا یہ سب چھوڑ کر چلے جائیں گے. اب آپ ذرا سا غور کریں, ہمارے جو آپس کے جھگڑے ہیں کثرت کے ساتھ آپ دیکھیں کہ یہی مال دولت جائیداد یہی اس کی جڑ ہے. کوئی سونے کے لیے لڑ رہا ہے تو کوئی چاندی کے لیے لڑ رہا ہے, کوئی جائیداد کے لیے لڑ رہا ہے, کوئی عہدہ و منصب کے لیے لڑ رہا ہے. یہ تمام لڑائیاں اسی وجہ سے. چند دن کی زندگی, سرکار نے فرمایا رشتہ داروں سے ملو حسن سلوک سے پیش آؤ. جو رشتہ داروں کے ساتھ حسن سلوک کرتا ہے ان سے ملتا ہے اللہ اس کی عمر میں برکتیں عطا فرما. ہم تو لڑے بیٹھے نہیں جی, ہم تو نہیں ملیں گے, ہم تو بات نہیں کریں. کہ بھائی تم بات کر لو, نہیں وہ مجھ سے بات کرے, وہ کرے تو میں کروں گا, اور وہ کہتا ہے یہ کرے تو میں کروں گا. اب بات کیسے ہو, کسی نہ کسی کی تو پہل کرنی پڑے گی نا, اور جو پہل کرے گا اسے ہی ثواب ملے گا. یاد رکھیے, اگر آپ کی کسی سے لڑائی ہے آپ خود پہنچ جائیں, اگر وہ منع کر دے تو پھر وہ گناہگار ہے, پھر آپ پر کوئی گناہ نہیں. لیکن اگر آپ اکڑے ہوئے بیٹھے نہیں کہ میں بات نہیں کروں گا جب تک وہ نہیں کرے گا, آپ ہی گناہ میں شریک ہو جائیں. فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے 3 دن سے زیادہ مسلمان کے لیے جائز نہیں کہ اپنے مسلمان بھائی سے قطع تعلق کرے. ایک دن گزرا, دوسرا دن, 3 دن, فوراً جا کے آپ پہنچ جائیں, صلح صفائی کر لیں, ختم ہو جائے گا بھائی. جھکنے میں کوئی عرض نہیں. دنیا کو نہ دیکھیں, ہم اصل میں کیا کرتے ہیں نا, دنیا کو دیکھتے ہیں. پراؤڈ, غرور, ایگو, ایگو کو ختم کر دو سب ختم ہو جائے. یہ ایگو ہی تو ہے نا جو انسان کو ڈبا دیتی ہے. نہیں یہ میرے سامنے جھکے تو وہ میرے سامنے جھکے, اس نے میری عزت نہیں کی تو اس نے میری عزت نہیں کی, اس نے مجھے سلام نہیں کیا, اس نے نہیں کیا تو آپ سلام کر لیں, نہیں ہم بھی نہیں کریں گے. اس نے بات نہیں کی تو آپ کر لیں, نہیں میں کیوں کروں. یہ میں جو ہے اس کو ختم کر دو, سارے مسئلے ختم ہو جائیں. بکری کہتی نا میں تو کیا ہوتا ہے, چھری پھر جاتی. بزرگوں نے کہا اپنی میں پر چھری پھیر دو, آج بھی ان کے سارے اختیار کر لو, ادھر نہیں دیکھو ادھر دیکھو, اللہ کی طرف, رسول اللہ صلی اللہ علیہ وسلم کی طرف, ان کے ارشاد کی طرف. اگر ان کے فرمان کو دیکھتے ہوئے آج تم نے اپنی میں کو ختم کر لیا, اس دنیا میں بھی سر بلند رہو گے, انشاءاللہ آخرت میں بھی سر بلند رہو. ہمیں لوگوں کو نہیں دیکھنا چاہیے, اپنی عزت اور وقار کو نہیں, اللہ کی رضا کو, رسول اللہ صلی اللہ علیہ وسلم کی رضا کو پیش نظر رکھنا چاہیے. سرکار نے کیا فرمایا, زمین سونے کے خزانے اگلے گی. اور قرآن نے کہا وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا وَقَالَ الْإِنسَانُ مَا لَهَا, جب زمین وہ پھینکے گی تو انسان کہے گا یہ کیا ہوا, یہ اس کو کیا ہوا. خیر بہرحال اس کو صحیح مسلم نے روایت کیا ہے اس حدیث. نبی علامت فرمایا نا اہل لوگ عہدے سنبھال لیں گے. اب حدیث سنیے, نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ایک موقع پر حضور علیہ الصلوۃ والسلام کوئی چیز بیان فرما رہے تھے, ایک عربی آیا اور اس نے پوچھا یا رسول اللہ صلی اللہ علیہ وسلم قیامت کب آئے گی؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا جب امانت اٹھ جائے گی. عربی نے کہا امانت کیسے اٹھے گی؟ تو آپ نے فرمایا جب اختیارات نا اہلوں کے سپرد کر دیے جائیں گے. غور کیجئے کتنی واضح حدیث ہے اور کتنے واضح الفاظ ہیں. امانت کیسے اٹھے گی؟ جب اختیارات نا اہلوں کے سپرد کر دیے جائیں گے. بخاری کی حدیث, اب اس حدیث کی روشنی میں دیکھ لو کیا ہو رہا. جو جس منصب پر ہے اس کا اہل ہے, نام لینے کی ضرورت نہیں, آپ سب سمجھدار ہیں, سب جانتے ہیں ہمارے ملک میں کیا ہو رہا ہے اور دیگر جگہ بھی کیا ہو رہا ہے, صرف ملک کی بات نہیں اور جگہ بھی. نا اہلوں کے سپرد امانت اٹھ جائے گی. کیوں؟ امانت کیا ہے؟ جو اس کا اہل ہو نا اسے دی جائے. اب جو اس کا اہل ہی نہیں, آپ نے اس کو بٹھا دیا, تو وہ تو پھر جو نا اہل ہے وہ تو وہی حرکتیں کرے گا. तो फिर वही चीज हो जाएगी ना, तो फिर तो सारी बातें वही होंगी। और जो ना अहल है, जब वो उस मनसब का अहल ही नहीं है और उसको बिठा दिया गया, तो फिर मुल्क का बेड़ा गर्क तो करेगा और क्या करेगा। हकीकत है ना, ये भी कयामत की अलामतों में से एक अलामत है। और ये अलामत तो हम सबके सामने जाहिर है, बल्कि सारी जाहिर है, लेकिन ये तो बिल्कुल यानी ऐसी फिट हुई है कि इसमें तो एक चीज की भी, इसमें तशरीह की भी जरूरत नहीं, इसलिए मैं इसकी तशरीह नहीं कर रहा, आप खुद समझ जाएं। ना अहलों को इख्तियारात दे दिए जाएं तो फिर वही अशर होगा। आइए आगे चलें। दसवीं अलामत, जकात को बोझ समझकर अदा किया जाएगा, ये भी है, जकात को बोझ समझकर अदा किया जाएगा। देखो, इस्लाम के जितने भी अहकामात हैं, इस्लाम ने मुसलमानों को तकलीफ नहीं दी। कुरान कहते हैं ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, हम किसी नफ्स को, किसी जान को इतनी तकलीफ नहीं देते जिसको उठाने की वो ताकत ना रखता, ठीक है ना। अब ये नहीं कहा कि तुम जैसे ही पैसे कमाओ फौरन जाके जकात दे दो, नहीं, तुमने माल कमाया ठीक है, माल रखो अपने पास, एक साल गुजर जाए और वो हाजत असलिया से जायद हो तब जकात। कितना प्यारा निजाम है, एक साल गुजरने, अगर ये कह दिया जाता है भाई जो भी पैसा कमा के लाए 2.5% निकालते अल्लाह के लिए, लोग तो घबरा जाते, नहीं जी हम कैसे निकाले। हालांकि मैं आपको ये बता दूं, इस माशरे में ऐसे लोग तो मौजूद हैं जो जकात को माजल्ला बोझ समझते हैं, लेकिन अल्हम्दुलिल्लाह ऐसे भी मौजूद हैं, आज भी मौजूद हैं और मेरी नजरों में है, कि जो रोजाना अगर कमाते हैं तो 2.5% अल्लाह के लिए निकाल देते, ऐसे भी लोग मौजूद, और वो कहते हैं हम निकालते हैं तो हमारे माल में और बरकत होती, अल्लाह की शान है। वो कहते हैं मेरी राह में दो, मैं 70 गुना बढ़ा के लौटा दूंगा, उसको जरूरत नहीं है माल की, उसको तुम्हारे खुलूस की जरूरत है, खुलूस के साथ मेरी राह में अपना माल निकालो, मेरे लिए निकालो, फिर देखो मैं कितना बढ़ाकर तुम्हें देता हूं। कुरान ने कहा वल्लाहु युदाइफु लिमन यशा, अगर अल्लाह चाहे तो इसमें और इजाफा कर। लेकिन अफसोस यह है कि मुसलमान जकात देने में भी, सारे तो ऐसे नहीं है इल्ला माशाल्लाह, लेकिन अक्सरियत कहा जा सकता है कि नहीं देते। अब अगर माल चोरी हो गया, अगर सोना चोरी हो गया, अगर पैसे चोरी हो गए, अगर घर में चोरी हो गई, वावेला हो रहा है जी चोरी हो गई, ये हो गया वो हो गया, पूछा तुमने जकात दी, नहीं जी जकात तो नहीं। जकात जो है ये माल का मैल है, माल का मैल है, जब आपने जकात दी आपका माल पाक हो गया, साफ हो गया, खुद अल्लाह की तरफ से हिफाजत होगी उस माल की जिसकी जकात दी गई, उस सोने की जिसकी जकात दी गई। लेकिन हम समझते माजल्ला की तक बोझ है, बोझ नहीं है मेरे बुजुर्ग और दोस्तों, ये अल्लाह तबारक व ताला ने गरीबों के लिए एक चीज रखी है। जब अमीरों के पास इतना पैसा हो जाए कि वो एक साल तक हाजत असलिया से जायद पैसा उनके पास पड़ा हो, तब 2.5% जकात है, और वो कहां जाएगी, गरीबों में, ताकि उन मुसलमानों के पास जाए जो खा पी नहीं सकते, खाने पीने के लिए उनके पास नहीं, पहनने ओढ़ने के लिए उनके पास नहीं। और मैं पूरे दावे के साथ कहता हूं, अगर जकात और मीरास, मीरास जानते हैं ना, एक आदमी मरा, उसने छोड़ा एक मकान, छोड़ा एक बंगला, छोड़ा 2-3 दुकानें छोड़ी, ये सारी चीजें हैं ना। अब लड़ाई हो रही, वो कहता मैं खा जाऊं, वो कहता मैं खा जाऊं, कहता मैं खा, कोई किसी के नाम कर रहा है कि इस तरह करके मैं इसको बचा लूंगा, वो कहता है इस दुकान को बीवी के नाम कर दो इस तरह बचा लूंगा, वो कहते हैं इसको यूं कर दो, अल्लाह का खौफ नहीं है, अल्लाह का खौफ नहीं। हालांकि इल्मे मीरास मौजूद है, कुरान करीम में पूरी आयतें इसके लिए मौजूद हैं, इतनी वजाहत के साथ मौजूद हैं कि इनकार की गुंजाइश ही नहीं। बीवी का कितना हिस्सा है, बच्चों का कितना हिस्सा है, लड़कों का कितना है, लड़कियों का कितना है, सारी चीजें मौजूद हैं, लेकिन फिर भी नहीं, वो कहते मैं खा लूं, कहते मैं खा लूं। भाई अगर आप قرآن کے مطابق شریعت کے مطابق تقسیم کر دیں گے، ہر ایک کو حصہ مل جائے گا، کوئی مسئلہ بھی نہیں ہوگا، کوئی پریشانی بھی نہیں ہوگی، آپ اللہ کی بارگاہ میں سرخرو ہوں گے۔ لیکن نہیں، سانپ بن کر اس پر بیٹھے ہیں اور یہ خیال ہی نہیں کہ ہمیں مرنا ہے، ہمیں اللہ کو منہ دکھانا ہے، ہمیں قبر میں جانا ہے۔ یاد رکھو، اگر جان بوجھ کر کسی یتیم کو محروم کرو گے، جان بوجھ کر کسی حقدار کو محروم کرو گے، جان بوجھ کر اگر کسی حصے دار کو جس کے شریعت نے حصہ مقرر کیا ہے، جان بوجھ کر اس دنیا میں محروم کرو گے، اسی دنیا میں تمہیں سزا ملے گی، اور جو قبر میں اور حشر میں کام ہوگا وہ تو الگ۔ اللہ کے غضب سے ڈرو، جہاں جہاں تک یہ میری تقریر سنی جا رہی ہے، اور جو لوگ اس بات کے مرتکب ہیں کہ وہ میراث پر سانپ بن کے بیٹھے ہیں، اپنی بہنوں کو محروم کر دیا، اپنے بھتیجوں کو بھائیوں کو محروم کر دیا، اور خود سارا اوپر قبضہ کر کے بیٹھے ہیں، کان کھول کر سن لیں، اگر آج وہ نہیں کریں گے تو قبر ہی میں عذاب ہوگا، حشر میں جو ہوگا وہ تو دیکھا جائے گا، اور ہو سکتا ہے اسی دنیا میں اللہ تبارک و تعالی کسی خطرناک بیماری میں مبتلا کر دے، اس کی پکڑ، اس سے ڈرو۔ قرآن کہتا ہے ان بطش ربک لشدید، تمہارے رب کی پکڑ بڑی سخت ہے، جس کو وہ پکڑ لے اسے کوئی چھڑا نہیں سکتا، اور جسے وہ آزاد کر دے اسے کوئی پکڑ نہیں سکتا۔ تو اگر میراث اور زکات صحیح طور پر تقسیم ہو جائیں، آدھے سے زیادہ مسئلے حل ہو جائیں۔ آپ دیکھ لیں، فیکٹ ہے، حقیقت، میراث اور زکات تقسیم ہو جائے نا، بھائی جس کے پاس پیسہ نہیں ہے اس کے پاس پیسہ آ جائے گا، کوئی مکان لے لے گا، کوئی گاڑی لے لے گا، کوئی کچھ لے لے گا، کوئی کاروبار کر لے گا، حقدار کو حق مل گیا، سب اپنا اپنا کام کر لیں۔ اسی طرح زکات غریبوں میں تقسیم ہو جائے، جس کے پاس مکان نہیں ہے وہ مکان لے لے گا، اور اگر یہ نہیں کر سکتا کم سے کم دو وقت کی روٹی تو کھا لے گا، بھوکا تو نہیں مرے گا۔ لیکن افسوس ہے مسلمانوں پر، زکات میں بھی خیانت کر رہے ہیں، میراث میں بھی خیانت کر رہے ہیں۔ اللہ تبارک و تعالی ہمیں ان دونوں خیانتوں سے بچائے۔ آپ حضرات جو بھی یہ باتیں سن رہے ہیں، اس بات کو یاد رکھیے، اور دنیا کو چھوڑ دیجیے، آخرت پہ نظر رکھیے کہ ہمیں آخرت میں اللہ تبارک و تعالیٰ کو منہ دکھانا ہے۔ تو سرکار نے فرمایا زکوٰۃ کو بوجھ سمجھا جائے گا، بوجھ سمجھ کر ادا کیا جائے گا، یہ ایک بوجھ ہے چلو اتار دو، چلو اتار دو، ایسا نہیں ہے، خوش دلی سے ادا کریں۔ اور الحمدللہ ایسے بھی موجود ہیں جو زکوٰۃ بھی دیتے ہیں اس کے علاوہ بھی دے دیتے ہیں، کسی کی ویسے ہی مدد کر دیتے ہیں کہ بھائی یہ زکوٰۃ میں سے نہیں ہے، یہ آپ ویسے ہی، کسی کو دیکھا سفید پوش آدمی ہے اس کو ویسے ہی مدد کر دیتے ہیں، لوگوں کو دکھانے کے لیے نہیں، اللہ کی رضا کے لیے۔ گیارہویں علامت، حضور علیہ الصلوۃ والسلام نے فرمایا زنا کی کثرت ہوگی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قیامت اس وقت تک قائم نہیں ہوگی جب لوگ جانوروں کی طرح راستوں میں برسر عام بدکاری کریں گے۔ خیر یہ تو بہت قرب قیامت میں ہے، لیکن اب بھی آپ دیکھ لیں کہ زنا کی کثرت ہے، کوئی اس طرف توجہ نہیں دے رہا کہ ہم کیا کر رہے ہیں۔ تو اگر خدا نخواستہ کوئی اس عمل میں ملوث ہے تو اسے چاہیے کہ سچے دل سے آج ہی توبہ کر لے، اللہ تبارک و تعالی گناہوں کو معاف فرمانے والا ہے۔ یہ تمام چیزیں ہم نے صرف 11 علامتیں بیان کی، اس کے علاوہ فرمایا جب سرکاری مال ذاتی ملکیت بنا لیا جائے گا، سرکاری مال ذاتی ملکیت، آج آپ دیکھ لیں کیا ہو رہا، تشریح کی ضرورت ہے؟ سب کو پتا ہے، ماشاءاللہ سب ہوشیار، میڈیا موجود ہے، اخبارات، ٹیلی ویژن، ریڈیو، واٹس اپ، گوگل اور نہ جانے کیا کیا سوشل میڈیا ساری موجود ہیں، کسی کو بتانے کی ضرورت نہیں۔ فرمایا جب سرکاری مال ذاتی ملکیت بنا لیا جائے گا، یعنی حاکم جو ہوتا ہے وہ عوام کا جو پیسہ ہوتا ہے جس کو بیت المال میں جمع کیا جاتا تھا اس کا محافظ ہوتا ہے۔ سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ کے زمانے میں مال غنیمت آیا، کپڑا آیا بہت سارا، آپ بیٹھ گئے، تمام مسلمان آ گئے، سب کو برابر برابر کپڑا تقسیم ہو گیا، اور جو سارے مسلمانوں کو دیا ایک سوٹ کا کپڑا تھا، پورا ایک سوٹ، یعنی ایک مسلمان پہن لے، ٹھیک ہے، تقسیم ہو گیا۔ جمعہ کا دن ہوا، وہی کپڑا جو حضرت فاروق اعظم رضی اللہ تعالیٰ نے تقسیم کیا تھا سارے مسلمانوں میں، اسی کا کرتا بنا کر پہنا اور جمعے کے لیے ممبر پر بیٹھے خطاب کے لیے. اب آپ دیکھیں اپنے وقت کا جلیل القدر خلیفہ جس کے نام سے قیصر و کسرا کانپتے تھے، لرزہ برندام ہوتے تھے، اس کی کیفیت کیا ہے؟ اسی کپڑے کا کرتا پہن کے بیٹھے ہیں. ایک آدمی کھڑا ہو گیا، یا امیر المومنین، یا خلیفۃ المسلمین، ٹھہر جائیے، پہلے ہماری بات کا جواب دیجئے. فرمایا کیا ہوا؟ انصاف کیجئے انصاف. بھائی انصاف تو کیا ہے؟ نہیں آپ نے انصاف نہیں کیا. کیوں؟ کہا یہ جتنا کپڑا آپ نے عام مسلمانوں کو دیا ہے اس سے ڈبل آپ نے لیا ہے. کیوں؟ میں نے تو اتنا ہی لیا ہے. کہا نہیں، آپ کا قد ہم سے لمبا ہے، آپ کا جسم ہم سے بھاری ہے. فاروق اعظم رضی اللہ تعالیٰ عنہ کا قد لمبا تھا اور جسم بھی ان کا بھاری تھا، ایک باروب شخصیت تھے. لہذا جو کپڑا عام مسلمانوں کو ملا ہے اس کپڑے میں آپ کا یہ پورا کرتا نہیں بن سکتا، دو حصے ملائے جائیں گے تب بنے گا. دیکھو کیسی بے باکی ہے. آج آپ کہہ سکتے ہیں کسی سربراہ مملکت کے سامنے؟ کہنا تو دور کی بات ہے، کہیں ملے گا تو کہیں گے نا، ملے گا ہی نہیں. جو کچھ ہوا اوپر ہی اوپر ہو گیا، تقسیم ہو گیا، اب ہم بیچاری کیا کرے. خیر اب فاروق اعظم رضی اللہ تعالیٰ عنہ کی شان دیکھیے، اس کو ڈانٹا نہیں، اس کو جھڑکا نہیں، کہا ٹھیک ہے تم بیٹھ جاؤ، میں بھی تمہارے سوال کا جواب دیتا ہوں. بیٹھ گیا، بلایا اپنے بیٹے حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ، بیٹا بتاؤ ان کو. وہ کھڑے ہوئے، انہوں نے کہا جناب آپ نے بالکل صحیح کہا، میرے والد کا قد لمبا ہے، ان کا جسم بھاری ہے، جو حصہ تمام لوگوں کو ملا وہی ان کو بھی ملا، ان کا کرتا اس میں نہیں بن سکتا تھا، لہذا میں نے اپنا حصہ اپنے والد کو دے دیا، دو حصے ملا کر ان کا کرتا بن گیا. یہ ہے اسلام کی شان، یہ ہے امیر المومنین، یہ ہے مدینہ کی ریاست. جو اسلام کا نام بھی نہیں جانتے ریاست مدینہ کی بات کرتے ہیں. کیسی مدینہ کی ریاست؟ یہ ہے مدینہ کی ریاست. ڈاکہ زنی ہو، چوری ہو، زناکاری ہو، قوم کا مال لوٹا جائے، یہ ریاست مدینہ ہے. ریاست مدینہ یہ ہے کہ علل اعلان ایک عام مسلمان خلیفہ کو ٹوک دے اور خلیفہ اسے ڈانٹے نہیں بلکہ اس کی وضاحت کرے. فرمایا سرکاری مال ذاتی ملکیت بنا لیا جائے گا. آدمی بیوی کا مطیع ہوگا، والدین کا نافرمان ہوگا، بڑے چھوٹے کی تمیز ختم ہو جائے گی، جھوٹ عام ہو جائے گا، زناکاری عام ہوگی، دھوکہ دہی عام ہوگی، فحش گوئی عام ہوگی. یہ ساری علامتیں نبی پاک علیہ الصلوۃ والسلام نے بیان فرما دی. جو کچھ ہم نے بیان کیا یہ ساری علامتیں نہیں ہیں، میں وضاحت کر دوں، ہم نے صرف 11-12 آپ کے سامنے بیان کیا، ورنہ اس کی طویل فہرست ہے. اسی لیے میں نے ابتدا میں یہ کہا تھا کہ ہم اگر دو نشستیں اس پر رکھتے تو پھر تو شاید یہ مکمل ہو سکتی تھی، لیکن ایک نشست میں مکمل ہونا ناممکن ہے. بہرحال جتنی علامتیں بیان کر دیں، اگر وہی آپ سمجھ لیں، اس پر عمل کر لیں، تو پھر میری محنت وصول ہو جائے گی. عمل کریں گے انشاءاللہ. ٹھیک، اب آئیے قیامت کی طرف چلتے ہیں. اب سنبھل کے بیٹھو، اب قیامت آ رہی ہے. قیامت سے پہلے کی جو علامتیں ہیں، کچھ تو وہ علامتیں ہیں جو ہم نے بیان کی، کچھ بڑی بڑی علامتیں ہیں جو آپ کچھ لوگوں کو پتہ بھی ہوں گی اور بہت سو کو یاد ہوں گی، سنا ہوگا. دجال کا ظاہر ہونا، دجال ایک آنکھ اس کی ہوگی، ماتھے پر کاف فا اور را یعنی کافر یہ لکھا ہوگا، لیکن یہ لکھا ہوا صرف ایمان والوں کو نظر آئے گا، بے ایمانوں کو نظر نہیں آئے گا. 40 دن حرمین شریفین کے علاوہ وہ پوری دنیا میں چکر لگائے گا دجال، اور ان 40 دنوں میں پہلا دن 1 سال کے برابر ہوگا، دوسرا دن مہینے کے برابر ہوگا، تیسرا دن ہفتے کے برابر ہوگا، اور باقی دن 24-24 گھنٹوں کے برابر ہوں گے. پوری دنیا میں گھومے گا، اس کے ساتھ ایک باغ ہوگا، और एक आग होगी। बाघ को कहेगा ये जन्नत है, आग को कहेगा ये जहन्नुम। जो उसकी इताअत करेगा उसे बाग में दाखिल करेगा, जो इताअत नहीं करेगा उसे आग में दाखिल करेगा। लेकिन सरकार ने फरमाया जो बाग होगा हकीकत में वो जहन्नम होगा, और जो आग होगी हकीकत में वो जन्नत होगी। अजीब और गरीब करश्मे वो लोगों को दिखाएगा, जादू के करश्मे, कभी पहाड़ों को उड़ाएगा, कभी दरख्तों को, कभी कुछ। लोग देखकर हैरान होंगे और खुदाई का दावा करेगा, माजल्ला मैं खुदा हूं, लोग उसके पीछे भी लग जाएंगे। पूरी दुनिया में जब घूमेगा, हरमैन तय्यबैन में जाने की कोशिश करेगा, तो फरिश्ते पकड़कर उसका मुंह मोड़ देंगे वापस। याद रखिए, हरमैन तय्यबैन के अलावा कहीं वो, मतलब हरमैन तय्यबैन के अलावा सब जगह जाएगा, लेकिन इन दो जगह मक्का मुअज्जमा और मदीने तय्यबा फरिश्ते खुद हिफाजत करेंगे, उसका मुंह मोड़ देंगे, वहां नहीं जा सकेगा। फिरता रहेगा दुनिया में, इसी तरह कत्लो गारत गरी करेगा, जो मानेगा उसको अपनी जन्नत में, नहीं मानेगा उसको अपने जहन्नुम में। और वो आग और बाघ उसके साथ साथ चलेंगे, जहां जहां वो जाएगा वो चलेंगे साथ। फिर अल्लाह तबारक व तआला इमाम मेहदी अलैहिस्सलाम को भेजेगा। इमाम मेहदी, जब सब दुनिया में कुफर का गलबा हो जाएगा और इसकी शैतानियत दज्जाल के उरूज पर होगी, तो जितने भी अब्दान हैं वो पूरी दुनिया से हिजरत करके हरमैन तय्यबैन का रुख करेंगे। अब्दान, अब्दान जो है ना, ये बदल से है, और बदल के माना तब्दील होना, यानी अल्लाह तबारक व तआला ने कुछ ऐसे लोग रखे हैं जिन्हें अब्दान कहा जाता है, और वो जमीन के चारों कोनों पर भी हैं और मुख्तलिफ शहरों में भी हैं। अहादीस में उनका जिक्र आया है, सरकार दो आलम अलैहिस्सलाम की एक हदीस शरीफ है जिसका मफहूम यह है कि मुल्क शाम में 40 अब्दाल हैं, 40 अब्दाल मुल्क शाम में, उन्हीं के वसीले से बारिश भी बरसती, इतने वो अल्लाह के मुकर्रब। तो फरमाया कि वो अब्दाल जो हैं सब के सब इकट्ठा होकर हरमैन तय्यबैन का रुख करेंगे। हजरत इमाम मेहदी बैतुल्लाह का तवाफ कर रहे होंगे, वहां जाहिर होंगे, मुसलमान भी तवाफ कर रहे होंगे। मुसलमान उनको पहचान लेंगे और उनसे कहेंगे कि हम आपकी बैत करना चाहते हैं, हम आपके पीछे चलना चाहते हैं। वो इनकार करेंगे कि नहीं नहीं मैं बैत नहीं कर रहा। जब वो इनकार करेंगे तो फिर अर्श से एक आवाज आएगी, हाजा खलीफतुल्लाहिल महदी फस्माउ लहू व अतीउ, ये अल्लाह का खलीफा मेहदी है, इसकी बात भी सुनो और इसकी इताअत भी करो। जब अर्श से आवाज आ जाएगी तो फिर वो मजबूर हो जाएंगे, फिर वो कहेंगे ठीक है तुम लोग आ जाओ, सब आकर उनकी बैत कर लेंगे। और जब सब लोग मुसलमान उनकी बैत कर लेंगे तो हजरत इमाम मेहदी अलैहिस्सलाम उन मुसलमानों को लेकर मुल्के शाम की तरफ चले जाएंगे। उसके बाद हजरत ईसा अलैहिस्सलाम का जहूर होगा। जब दज्जाल शाम पहुंचेगा तो हजरत ईसा अलैहिस्सलाम जामा मस्जिद दमिश्क इसके शर्की मीनार से आप जाहिर होंगे, वहीं आपका नुजूल होगा। याद रखिए, हजरत ईसा अलैहिस्सलाम जो हैं उनका विसाल नहीं हुआ, वो जिंदा हैं। हजरत ईसा अलैहिस्सलाम क्या हैं? जिंदा हैं। अफसोस की बात यह है कि उनकी कौम, उनके मानने वाले कहते हैं कि माजल्ला वसूली पर लटक गए। असल में हुआ ये कि जब ये लोग उनको कत्ल करने के इरादे से आगे बढ़े तो हजरत ईसा अलैहिस्सलाम आगे आगे, उनके ये हवारी पीछे पीछे के, आज हम इनको मार दें, खत्म कर दें। वो एक मकान में गए और उन्होंने दरवाजा बंद कर लिया, दरवाजा बंद, इन्होंने मकान का मुहासरा कर लिया कि निकलेंगे तो हम इनको मार देंगे। उधर अल्लाह ताला ने हजरत जिब्रील अलैहिस्सलाम को भेजकर उसी मकान से हजरत ईसा अलैहिस्सलाम को आसमानों पर उठा लिया, आसमानों पर चले गए, बिल्कुल बकीदे हयात अपनी जिंदगी में, विसाल नहीं हुआ, याद रखिए, आसमानों पर चले गए। अब जब वो नहीं निकले तो इन्होंने क्या किया कि एक आदमी को भेजा, जाओ तुम अंदर जाकर देखो ईसा अलैहिस्सलाम क्या कर रहे। जब वो अंदर गया तो उसको कोई नजर नहीं आया, मकान खाली। لیکن جب وہ باہر نکلا تو اللہ نے اس کی شکل حضرت عیسیٰ علیہ السلام کی شکل کے مشابہ کر دی، بالکل ان کی مثل ہو گیا۔ جب باہر نکلا اس نے کہا جی وہاں تو کوئی نہیں ہے، انہوں نے کہا رہے تم ہی تو ہو، اس نے کہا نہیں بھائی میں نہیں، کہا نہیں یہ پکڑ لو، پکڑ لیا۔ اب وہ ہزار انکار کر رہا ہے لیکن اس کی شکل بدل گئی، انہوں نے پکڑ کے سولی پہ لٹکا دی اور عقیدہ کیا بنایا، معاذ اللہ ثم معاذ اللہ، کہتے ہیں یسوع مسیح جو ہیں حضرت عیسیٰ علیہ السلام یہ ہماری طرف سے سولی پر لٹک گئے، ہمارے گناہ معاف ہو گئے۔ ان کے اپنے امتی وہ یہ کہہ رہے ہیں، امتی نبی کے متعلق کہ وہ سولی پر اٹک گئے معاذ اللہ، اور ہمارا قرآن کہہ رہا ہے وما قتلوا وما صلبوا ولكن شبہ لهم، نہ ان کو سولی دی گئی نہ ان کو قتل کیا گیا بلکہ ہم نے ان لوگوں کو شبہ میں ڈال دیا، شبہ میں ڈال دیا نا۔ اچھا جب بعد میں انہوں نے سوچا، اس آدمی نے کہا نا نہیں نہیں میں نہیں ہوں، کہا نہیں تم ہی ہو، سولی پہ لٹکا دیا۔ اب جب لٹکا دیا تو بعد میں کہتے ہیں کہ وہ آدمی کدھر گیا، اگر یہ عیسیٰ تھے تو آدمی کدھر گیا، اور اگر یہ آدمی تھا تو عیسیٰ کدھر گیا۔ قرآن نے کہا ولکن شبہ لہم، ہم نے انہیں شبہ میں ڈال دیا، شبہ ہی شبہ کر رہے ہیں۔ دیکھو ہمارا قرآن ان کے نبی کی شان بیان کر رہا ہے، ہمارا قرآن ان کے کتابوں کی تصدیق کر رہا ہے، پھر بھی یہ بدبخت قرآن کو جلا رہے ہیں، ان کو پتہ نہیں وہ کیا کر رہے ہیں۔ ہمارا قرآن اتھنٹک ہے، ان کی بائبل اتھنٹک نہیں ہے۔ کتنے نسخے ہو گئے، انجیل برنماس، انجیل یوقا، انجیل یوحنا، ایک کہتی ہے تو دوسری اس کی تکذیب کرتی ہے، دوسری کہتی ہے تو تیسری ان دونوں کو نہیں مانتی۔ لیکن ہمارا قرآن، پاکستان سے ایک نسخہ اٹھاؤ اور دنیا کے آخری کونے کیپ ٹاؤن سے دوسرا نسخہ اٹھاؤ، ایک زیر زبر کی غلطی تمہیں نہیں ملے۔ تو یہ لوگ احساس کمتری میں ہیں، اس لیے قرآن کو جلا رہے ہیں۔ اور ایک واقعہ بڑا زبردست پیش آیا، شاید آپ لوگوں نے دیکھا ہو سوشل میڈیا پر، کیونکہ ماشاءاللہ آج کل تو جس کو دیکھو وہ لگا ہوا ہے، چھوٹے چھوٹے بچے وہ بھی موبائل لے کے گھوم رہے ہیں، اگر موبائل خراب ہو جائے کہتے بچے نے کر دیا، اور بچہ خراب ہو جائے کہہ رہے موبائل نے کر دیا۔ اب قصور کس کا ہے، موبائل کا یا بچے کا؟ قصور ماں باپ کا ہے، کیوں آپ نے چھوٹے بچوں کو موبائل دیا؟ نہیں تو یہ وقت ضائع کرنے والی چیز ہے، اور اس کی اسکرین جب آنکھوں میں اس کا وہ پہنچتی ہے ریز، نگاہیں کمزور ہو جاتی، چھوٹے چھوٹے بچے چشمہ لگائے گھوم رہے ہیں۔ خیر بہرحال، ایک مسلمان نے غالباً سویڈن کی عدالت میں اس نے یہ درخواست دی کہ مجھے اجازت دی جائے کہ میں بائبل کو پولیس کی موجودگی میں جلاؤں۔ مسلمان نے اس واقعے کے بعد جو قرآن جلایا گیا نا، اس کے بعد اب عدالت پریشان ہے، کیا کریں؟ وہ تو کہتے ہیں یہ تو اظہار آزادی ہے، نبی کی شان میں گستاخی ہو گئی، نہیں جی اظہار آزادی ہے، قرآن کو جلا دیا اظہار آزادی ہے۔ میں کہتے تمہیں بھی پکڑ کے جلا دیں تو اچھا ہے نا، اظہار آزادی ہے، فریڈم ہے نا، کسی کو بھی پکڑ کے جلا دو۔ اب اس نے کیا کیا، آپ ذرا سوچ دیکھیں، آج تک کسی مسلمان نے بائبل کو نہیں جلایا، جلایا نہیں، کسی مسلمان نے حضرت عیسیٰ علیہ السلام کا معاذ اللہ ثم معاذ اللہ کارٹون نہیں بنایا، نہیں بنایا نا، کیوں؟ ہمارا مذہب اس کی اجازت ہی نہیں دیتا، ہمارا مذہب تو نبی کی تعظیم سکھاتا ہے، ان مقدس کتابوں کی تعظیم سکھاتا ہے، تو ہم کیسے یہ کریں؟ اس نے عدالت میں مقدمہ کیا، درخواست دائر کی، اور اس کو اجازت ملی کہ ہاں تم بائبل جلا دو۔ اجازت ان کو دینی پڑی اس لیے کہ قرآن کے لیے بھی تو اجازت دی تھی کہ ہاں جلا دو، اور اس نے بھی بدبخت نے یہی کہا تھا کہ پولیس کی موجودگی میں، اس کو پتا تھا کہ اگر میں جلاؤں گا تو مسلمان نہیں چھوڑیں گے، تو پولیس کی موجودگی میں جلایا گیا، اس کو بھی اجازت ملی، اس مسلمان نوجوان کو۔ لیکن افسوس کہ ہمارے میڈیا نے اس کو ظاہر نہیں کیا، اچھالا نہیں، یہ مختلف کلپ چلے سوشل میڈیا پر، اس نے خود بیان دیا، اس نے جب عدالت میں کہا، عدالت نے اجازت دی، پولیس مہیا کی گئی، وہ لائٹر لے کر آیا، ایک ہاتھ میں بائبل اور ایک ہاتھ میں قرآن، دونوں لے کر آیا،
अब सारे खड़े हुए देख रहे हैं कि अब देखो क्या करता है। जैसे हमने इनके कुरान को जलाया, ये हमारी बाइबल को जलाएंगे। लेकिन सलाम है उस मुसलमान पर कि उसने वहां खड़े होकर कहा, ये बाइबल है, ये कुरान है, तुमने हमारा कुरान जलाकर हमारे जज्बात को मजरूह किया, लेकिन हम हरगिज ऐसा नहीं करेंगे, इसलिए कि यह कुरान तो हमें तुम्हारी किताब की ताजीम बता रहा है, तुम्हारे नबी की ताजीम बता रहा है। ये कहकर उसने लाइटर फेंक दिया और कुरान को चूम कर सीने से लगा। उसने कहा, हम मुसलमान ऐसा नहीं करेंगे, मैं सिर्फ तुम्हें यह बताना चाहता था कि देखो अदालत कैसे फैसले कर रही, किताबों को जलाने का हुक्म दे रही। यह अकल में आने वाली बात है? ये लोग एहसास से कमतरी में हैं, ना इनके पास इनकी किताब ऑथेंटिक है, ना इनके पास इनके नबी की सीरत ऑथेंटिक है, ना इनके पास नबी के अकवाल ऑथेंटिक है। अल्हम्दुलिल्लाह हम मुसलमान बाबा के दहोल ये कह सकते हैं, हमारा कुरान ऑथेंटिक है, हमारे नबी की सीरत ऑथेंटिक है, हमारे नबी की अहादीस ऑथेंटिक है। जहाँ नबी विलादत हुई वो जगह मौजूद है, जहाँ हुजूर ने इबादत की गार हिरा मौजूद है, जहाँ जहाँ सफर किए वो सब मौजूद है, जहाँ पर आराम फरमा है वो जगह भी मौजूद है। तो उसने कहा, मैं सिर्फ ये बताना चाहता था, मैं ऐसा नहीं करूंगा, हमारा मजहब ये इजाजत नहीं देता और वाकई नहीं देता। ये तुम हो जो तुमने ऐसी हरकत की है, हम कभी ऐसे नहीं करेंगे, हम उन मुकद्दस किताबों पर ईमान रखते हैं। और जिसने कुरान जलाया उसने तो डायरेक्ट अल्लाह से लड़ाई ली है, मुसलमानों से लड़ाई नहीं, अल्लाह से लड़ाई ली, अल्लाह की किताब। इंशाअल्लाह इसी दुनिया में पता चलेगा। अब आइए, हजरत ईसा अलैहिस्सलाम का जहूर होगा, जामा मस्जिद दमिश्क के शर्की मीनार पर आप नाजिल होंगे, सुबह का वक्त होगा, फजर की नमाज की इकामत हो चुकी होगी जब आप तशरीफ लाएंगे। इमामत के लिए हजरत इमाम मेहदी को आप आगे करेंगे और इमाम मेहदी इमामत फरमाएंगे फजर की जमात की, सब उनकी इख्तिताम में नमाज पढ़ेंगे। दज्जाल हजरत ईसा अलैह सलाम के सांस की खुशबू से ही पिघलना शुरू हो जाएगा। सांस लेते हैं ना, अगर कोई करीब हो तो सांस की आवाज आती है और महसूस होता है कि ये सांस ले रहा है। तो हदीस में आया कि उनके सांस से जो खुशबू निकलेगी दज्जाल उसी से पिघलना शुरू हो जाएगा। और वो खुशबू कैसी होगी? जहां तक इंसानी निगाह की हद है वहां तक खुशबू जाएगी, वहां तक खुशबू जाएगी। और दज्जाल इस तरह पिघलेगा जैसे नमक पानी में, वो भागेगा, हजरत ईसा अलैहिस्सलाम उसका ताकुब फरमाएंगे, यहां तक के नेजा उसकी पीठ में घोप देंगे और वो वहीं वासिले जहन्नुम हो जाएगा। इसके बाद 40 साल हजरत ईसा अलैहिस्सलाम हयात रहेंगे, इस्लाम का दौर दौरा होगा, वो अपने मजहब की तबलीग नहीं करेंगे, इस्लाम की तबलीग करेंगे, शरीयत मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम इसकी तबलीग करेंगे, शादी भी करेंगे, औलाद भी होगी, 40 साल मौजूद रहेंगे और आखिर में हुजूर अलैहिस्सलातु वस्सलाम के रोजे में दफन होंगे, आराम फरमा होंगे। हजरत ईसा अलैहिस्सलाम, ये कयामत की अलामत जो अहादीस में है ये हमने आपके सामने बयान की, मतलब हमने इख्तिसार के साथ बयान की है और बहुत इसमें तफसील है और बहुत सारी चीजें हैं, लेकिन वक्त की नजाकत को देखते हुए हमने इख्तिसार के साथ बयान कर दी। अब आइए, अकीदा आखिरत। अकीदा आखिरत ये है कि कयामत बेशक कायम होगी, इसका इनकार करने वाला काफिर है, और हशर सिर्फ रूह का नहीं बल्कि जिस्म और रूह दोनों का होगा। जो हशर बरपा होगा ना, जिस्म और रूह दोनों का। अब हम जिंदा हैं, जब मरेंगे तो दफन कर दिया जाएगा, दफन किया जाएगा ना, अरे किया जाएगा या नहीं, या जलाया जाएगा? दफन किया जाएगा ना, वो तो कूड़ा जलाया जाता है ना, खजाना दफन किया जाता है, तो कूड़ा जल रहा है, आज तक जल रहा है, खुद ही जला रहे हैं पकड़ पकड़ के, और खजाना दफन हो रहा है। अच्छा, कब्रों में चले गए, बाद लोग अपने जिस्म के साथ उठेंगे, जिस जिस्म के साथ दफन किया गया, कयामत में वही जिस्म वही कफन। जिस तरह के तमाम अंबिया किराम अलैहिस्सलाम, सहाबा, ताबेईन, तबे ताबेईन, बुजुर्गान दीन, औलिया कामिलीन, शोहदा, जिसका जैसा मकाम है ना, जैसा मरतबा है, हुजूर के साहबी हजरत अब्दुल्ला बिन जाबिर, हजरत हुजैफा बिन यमान, 1400 साल के बाद इराक में उनकी कब्रों में पानी आया, बशारत दी हमें यहां से मुंतकिल करो, हमारी कब्र में पानी आ रहा है। वहां से उनको मुंतकिल किया गया और जब कब्र खोदा गया, निकाला गया, तो कफन तक मैला नहीं हुआ। एक सहाबी की आंखें भी खुली हुई, गौर करो। और जब ऐलान हुआ आलम इस्लाम से, तमाम यहूदों, नसारा, हिंदू, दीगर मजाहिब के लोग जमा हो गए कि इनके नबियों के सहाबा और उनके जिस्मों को निकाला जा रहा है, देखो जिस्म कैसे हैं, मर के मट्टी हो गए या मौजूद हैं। 1400 साल के बाद हजरत अब्दुल्ला बिन जाबिर, हजरत हुजैफा बिन यमान रजी अल्लाह ताला नुमा, इनके जिस्मों को निकाला गया तो एक ही आंखें खुली हुई थी और उस आंखों में ऐसी चमक थी कि जिंदा आदमी भी उससे आंखें नहीं मिला सकता। गौर करो, एक आई स्पेशलिस्ट जो यहूदी था, उसने जब ये देखा, उसने कहा खुदा की कसम इन आंखों में जो चमक है, मैंने किसी जिंदा इंसान की आंख में नहीं देखी। और चमक क्यों ना होती, मेरा ईमान ये कहता है कि इन आंखों ने उन आंखों को देखा था जिन आंखों ने रब को देखा था, इन आंखों ने उन आंखों को देखा जिन आंखों ने रब को देखा। अरे इनमें चमक ना हो तो फिर और किसमें चमक होगी। और उन्होंने आंखें क्यों खोल दी, आंखें इसलिए खोल दी कि दुनिया वाले हमारी खुली हुई आंखें देखें तो इनकी आंखें खुल जाएं कि जब गुलाम कब्र में जिंदा है तो फिर आका भी जिंदा हो। इसीलिए आला हजरत ने फरमाया तू जिंदा है वल्ला, तू जिंदा है वल्ला, तू जिंदा है वल्ला, तू जिंदा है वल्ला, मेरी चश्मे आलम से छुप जाने वाले, मेरी चश्मे आलम से छुप जाने वाले। यार सुल्ला खुदा की कसम आप जिंदा। तो कहने का मकसद ये है कि हम सब मुसलमान दफन किए जाएंगे और जब हशर में उठेंगे तो कोई अपने जिस्म के साथ और किसी का जिस्म खत्म हो जाएगा ना, मतलब मट्टी में मिल जाएगा, कीड़े खा जाएंगे, हड्डियां रह जाएंगी, जैसा कि होता है ना, गोरकन देखता भाई इस कब्र का देखने वाला कोई नहीं आया, हड्डियां रह गई, उठा के दूसरी कब्र में डालो फिर तैयार, यही हो रहा है ना। सरकार ने फरमाया था एक कब्र से 70-70 मुर्दे निकलेंगे, अब क्या होगा, जिसका हशर जैसे हुआ है वहीं से वो निकलेगा। मसलन किसी को जानवर ने खा लिया तो उसको वहीं से निकाला जाएगा, उसके जिस्म से ही उसका जिस्म निकलेगा। कोई आग में जलकर मर गया तो वहीं से वो फिर जिंदा होगा, कोई समंदर में डूब गया तो वहीं से वो निकलेगा, जो जिस तरह मरा वो दोबारा उसी तरह उठेगा। आप देखते हैं ना, हम कब्र पे जब मिट्टी डालते हैं तो क्या कहते हैं, मिन्हा खलकनाकुम वफीहा नुईदुकुम वमिन्हा नुखरिजुकुम तारतन उखरा, ये कहते हैं नहीं कहते? अरे मिट्टी डाली कभी नहीं डाली, बोलो ना फिर, ऐसे दफन करके आगे नहीं डाली, खुला छोड़ दिया। तो जब सलेब रखते हैं ना मट्टी, मिन्हा खलकनाकुम, तूने इसमें से हमें पैदा किया, वफीहा नुईदुकुम और इसी में लौटाएगा, वमिन्हा नुखरिजुकुम तारतन उखरा और दोबारा इसी से हमें पैदा करेगा, फिर हमारी तखलीक इसी से करेगा। तो जो जिस तरह मरा वहीं से उसकी तखलीक होगी, अच्छा वो वहीं से जिंदा होगा। अब क्या हुआ, अब मैदान हशर, नबी पाक अलैहिस्सलातु वस्सलाम की अहादीस, यानी मैं इस पर हदीस नहीं बयान कर रहा, मुख्तलिफ अहादीस का खुलासा बयान कर रहा हूं। कयामत के दिन लोग अपनी कब्रों से नंगे बदन और नंगे पांव निकलेंगे, कोई पैदल तो कोई सवार होगा, इनमें से बास तन्हा होंगे, बास सवार होंगे, किसी सवारी पर दो, किसी पर तीन, किसी पे चार और किसी पर 10 अफराद होंगे। لیکن کافر یہ منہ کے بل چلتے ہوئے آئیں گے قیامت میں، ملائکہ کسی کو گھسیٹ کر لا رہے ہوں گے، اور میدان حشر ملک شام کی سرزمین پر برپا ہوگا۔ اتنا مقدس شہر ہے یہ، حضور علیہ الصلوۃ والسلام نے شام کے لیے دعا فرمائی تھی، فرمایا اللہم بارک لنا فی شامنا، اے اللہ ہمارے لیے ہمارے شام میں برکت عطا فرما۔ اہل شام کی بڑی فضیلت ہے، شام میں ہی ابدال ہیں 40، اور بہت سارے بزرگان دین صحابہ وہاں پہ آرام فرما ہیں۔ فرمایا قیامت کا دن 4000 برس کا ہوگا، 4000 برس کا ہوگا قیامت کا دن۔ بہت ساری چیزیں میں اس میں چھوڑ رہا ہوں بیچ میں، کیونکہ تفصیل کا وقت نہیں۔ اب کیا ہوگا؟ مشہور حدیث آپ نے سنی ہوئی ہے جس کا مفہوم یہ ہے، اللہ تبارک و تعالی انصاف کے ترازو کو نصب کر دے گا، اپنے آپ کو جبار اور قہار کہہ کر پکارے گا، اور سچے اور جھوٹے، کھرے اور کھوٹے کی پہچان ہو جائے گی۔ ہر ایک کو اپنی اپنی پڑی ہے، یوم یفر المرء من اخیہ و امہ و ابیہ و صاحبتہ و بنی۔ ماں بیٹی سے بھاگے گی، بیٹا باپ سے بھاگے گا، باپ بیٹے سے بھاگے گا، بیوی شوہر سے، شوہر بیوی سے، کوئی کسی کا نہیں۔ یہاں کتنی ہی محبت ہو، حشر میں کہیں گے نہیں نہیں ہمیں تو اللہ سے ڈر ہے، اس کے غضب سے ڈر رہے ہیں، ہم گناہگار ہیں، ہم سیاہکار ہیں، ہم خطاکار ہیں، کوئی ہمیں بچا لے۔ چلو حضرت آدم علیہ السلام کے پاس، حضرت آدم علیہ السلام کے پاس جائیں گے، آپ آدم صفی اللہ ہیں، آپ ابو البشر ہیں، آپ پوری مخلوق کے باپ ہیں، آج کے دن ہماری مدد کیجیے، اللہ تبارک و تعالی غضبناک ہے، وہ جبار اور قہار ہے، آپ ہماری مدد فرمائیے۔ فرمائیں گے اذهبوا الى غيري، اذهبوا الى غيري، جاؤ کسی اور کے پاس، میں آج مدد نہیں کر سکتا۔ مایوس، پھر حضرت عیسیٰ علیہ السلام کے پاس، پھر ابراہیم خلیل اللہ، اسماعیل ذبیح اللہ، موسیٰ کلیم اللہ، عیسیٰ روح اللہ۔ حضرت آدم علیہ السلام سے لے کر عیسیٰ علیہ السلام تک 1,24,000 پیغمبر علیہ السلام یا کم و بیش سب کے پاس گئے، روئے گڑگڑائے، آج کے دن ہماری مدد کیجئے، اللہ کی بارگاہ میں سفارش کر دیجئے۔ سب کہیں گے اذهبوا الى غيري، اذهبوا الى غيري، جاؤ کسی اور کے پاس، میں مدد نہیں کر سکتا۔ میرے بزرگوں دوستوں، غور کرو کتنی پریشانی ہوگی، کتنی نادانی ہوگی، کوئی مدد کرنے والا نہیں، کوئی ہاتھ پکڑنے والا نہیں، کوئی تسلی دینے والا نہیں، کہاں جائیں؟ ہاں ایک ذات تو ہے، ایک ذات، پھر اسی طرف سب کی نگاہیں جائیں گی۔ چلو اپنے آقا جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی بارگاہ میں، روتے پیٹتے جب ہر طرف سے مایوس ہو گئے، پھر حضور علیہ الصلوۃ والسلام کی بارگاہ میں گئے، یا رسول اللہ صلی اللہ علیہ وسلم اس وقت ہماری مدد فرمائیے، سب نے ہمیں ٹھکرا دیا ہے، سب نے کہہ دیا جاؤ کسی اور کی طرف۔ آقا فرمائیں گے آج کے دن کے لیے تو میں ہوں، آؤ میرے دامن رحمت میں، آ جاؤ، آؤ میرے دامن رحمت میں۔ حضور فرماتے ہیں اللہ رب العالمین کے حضور میں سجدہ کروں گا، میں اپنا سر سجدے میں جھکاؤں گا، اللہ رب العالمین فرمائے گا ارفع راسک یا محمد صلی اللہ علیہ وسلم، اے محمد سجدے سے سر اٹھائیے، جس کی شفاعت کریں گے قبول کی جائے گی، جس کے لیے سفارش کر دیں گے قبول کر دی جائے گی۔ حضور فرمائیں گے لواء الحمد میرے ہاتھ میں ہو، ہم کا جھنڈا میرے ہاتھ میں ہوگا۔ وہ ہم کا جھنڈا کیا ہے؟ اسی کو امام اہل سنت مجدد دین و ملت مولانا شاہ احمد رضا خان محدث بریلوی نور اللہ مرقدہ فرماتے ہیں، لوا کے تلے سنا میں کھلے رضا کی زباں تمہارے لیے، لوا کے تلے سنا میں کھلے رضا کی زباں تمہارے لیے، یا رسول اللہ میری زباں اس جھنڈے کے نیچے آپ کے لیے کھل جائے، وہ ہے لواء الحمد۔ سرکار نے فرمایا انا سید المرسلین ولا فخر، انا قائد المرسلین ولا فخر، میں رسولوں کا سردار ہوں، قائد ہوں، مگر یہ بات فخر و غرور سے نہیں کہتا، یعنی میرے لیے فخر کی بات نہیں کہ میں رسولوں کا سردار ہوں، رسولوں کے لیے فخر کی بات ہے مجھ جیسے سرداروں نے ملا۔ ہم کا جھنڈا میرے ہاتھ میں ہوگا، بزرگی میرے ہاتھ میں ہوگی، جنت کی چابی میرے ہاتھ میں ہوگی، میں جسے چاہوں گا جنت میں داخل ہوگا اور جسے چاہوں گا نہیں۔ اللہ فرماتا ہے وَلَا سَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى، اے محبوب ہم آپ کو اتنا دیں گے کہ آپ راضی ہو جائیں۔ فرمایا میں راضی نہیں ہوں گا جب تک ایک امتی بھی جہنم میں رہ جائے، سب کو میں نکال لوں، حوض کوثر پر میں موجود، हौजे कौसर पर मैं मौजूद, पुल सिराज पर मैं मौजूद, मीजान पर मैं मौजूद। अरे उस नबी को तुम भूल रहे हो जो हर जगह तुम्हारे लिए मौजूद है, पुल सिराज पर मौजूद है, मीजान पर मौजूद है और हौजे कौसर पर जाम भर भर कर अपने उम्मतियों को पिला रहे। सरकार ने फरमाया ना, अच्छा शफात क्यों? आप देखें, हर नबी को एक दुआ ऐसी दी गई जिसका कबूल होना यकीनी था। बड़ी तवज्जो से सुनिए, अब मैं एंड की तरफ जा रहा हूं। जितने भी अंबिया किराम अलैहिस्सलाम आए, वैसे तो नबी की हर दुआ कबूल है, लेकिन अल्लाह ने फरमाया हम तुम्हें एक दुआ ऐसी दे रहे हैं जिसका कबूल होना यकीनी है, यानी कबूल ही कबूल हो। सरकार ने फरमाया हदीस के अल्फाज, लिकुल्ले नबीयिन दावतुन मुस्तजाबतुन, हर नबी को एक दुआ दी गई जिसका मुस्तजाब होना, कबूल होना यकीनी था। लिकुल्ले नबीयिन दावतुहु फताअज्जला कुल्लु नबीयिन दावतुहु, पस हर नबी ने उस दुआ के मांगने में जल्दी की और दुनिया ही में वो दुआ मांग ली। बात समझ रहे हो? हर नबी को जो दुआ दी गई कि जिसका कबूल होना यकीनी था, फताअज्जला कुल्लु नबीयिन दावतुहु, हर नबी ने उस दुआ के मांगने में जल्दी की, दुनिया में दुआ मांग ली, अल्लाह ने कबूल कर दी। लेकिन मैंने क्या किया, इन्नी अख्तबातु दावती शफात लि उम्मती यौमल कयामा, अरे मैंने अपनी उस दुआ को बचा कर रखा कयामत के लिए, अपनी उम्मत की शफात के लिए। और मेरी दुआ हर उसके हक में कबूल होगी जिसने शिर्क ना किया होगा, अल्लाह की तौहीद का इकरार किया होगा, दुआ कबूल हो जाएगी। ठीक। अच्छा आप एक बात बताओ, हुजूर अलैहिस्सलाम ने हमें बताया ना कि पहले हम कहां जाएंगे, सबसे पहले, अरे बताओ ना कहां जाएंगे, हजरत आदम अलैहिस्सलाम के पास ना जाएंगे ना, उसके बाद हजरत ईसा अलैहिस्सलाम, फिर इब्राहिम खलीलुल्लाह, इस्माइल ज़बीहुल्लाह, सारे नबियों के पास जाएंगे ना, और आखिर में हम कहां जाएंगे, हुजूर अलैहिस्सलाम के पास। तो ये बात आपको पता है या नहीं? पता है ना, सरकार की हदीस मौजूद है और हदीस गलत नहीं हो सकती, हमें पता है सब जगह से घूम कर आखिर में हुजूर अलैहिस्सलाम के पास जाएंगे। तो ऐसा ना करें कि हशर में सबसे पहले हुजूर के पास चले जाए, क्यों? हो सकता है ना भाई, हमें पता है कि सब जगह जाएंगे, इधर जाए वो कह रहे नहीं जाओ, उधर जाए इधर वो इला गैरी, मैं नहीं कर सकता, इब्राहिम खलीलुल्लाह, इस्माइल ज़बीहुल्लाह, मूसा कलीमुल्लाह, ईसा रूहुल्लाह, तो नहीं नहीं हम नहीं कर सकते, जाओ किसी और के पास। तो हुजूर ने तो हमें पहले ही बता दिया ना, अब ऐसा ना करें कि पहले ही पहुंच जाए, हो सकता है या नहीं बताओ, हो सकता है? नहीं हो सकता। क्यों? अब पूछो क्यों नहीं हो सकता? इसलिए नहीं हो सकता कि अल्लाह तबारक व ताला ज़हन से ही निकाल देगा कि पहले वहां जाओ। क्यों? इसमें भी हिकमत है, अगर खालिक़े कायनात चाहता पहले ही भेज देता, मेरे नबी के पास चले जाओ, ये शफात कर देंगे, हाथ उठा लेंगे, सजदा कर लेंगे, माफी हो जाएगी, सबके सब जन्नत में चले जाएंगे। नहीं। क्यों? अगर ये होता तो ये ख्याल हो सकता था ना कि जिस तरह इन्होंने शफात की, इब्राहिम खलीलुल्लाह भी कर देते। हिकमत देखो, जिस तरह नबी ने शफात की है तो इस्माइल ज़बीहुल्लाह भी कर देते, मूसा कलीमुल्लाह भी कर देते, आदम और सफीउल्लाह भी कर देते, ये ख्याल हो सकता था। इसीलिए खालिक कायनात कयामत में लोगों के जहन से निकाल ही देगा कि पहले नबी के पास जाना है। वो चाहता है कि तुम हजरत आदम से लेकर ईसा तक सबके पास जाओ, ताकि तुम्हें पता चल जाए कि आज के दिन अगर कोई शफात करने वाला है तो मेरा नबी है, किसी की शफात कबूल होगी तो मेरा नबी। अपने नबी की अजमत को जाहिर करना है, अपने नबी की शान को जाहिर करना है, अपने नबी की रिफत को जाहिर करना है, अपने नबी की बुलंदी को जाहिर करना है। कह मेरे अंबिया, बिला शुबा तुम अपने अपने दौर में अफजल रहे हो, बरतर रहे हो, बाला रहे हो, लेकिन आज के दिन शफात का ताज मैं जिसके सर पे रखूंगा वो जाते पाके मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। बात समझ में आ गई? शफात हो जाएगी, सबके सब जन्नत में दाखिल हो जाएंगे। ठीक है?
तो इसीलिए अभी से तैयारी करो। ये दुनिया दारुल अमल है, जो जो चीजें हमने आपके सामने बयान की अलामत कयामत, अगर इस मजमे में या जहां तक मेरी तकरीर सुनी जा रही है कोई ऐसा शख्स बतकाज़ा बशरियत हर एक से गुनाह हो सकता है, किसी से कोई ऐसी बात सरजद हुई, उसे चाहिए कि आज ही सच्चे दिल से तौबा कर ले। तौबा का दरवाजा खुला हुआ है। आका ने फरमाया अत्ताइबु मिनज़ ज़म्बी कमल्ला ज़म्बा लहू, तौबा करने वाला ऐसा है जैसे उसने कोई गुनाह किया ही। हम सच्चे दिल से तौबा कर ले, अल्लाह तबारक व तआला माफ करने के लिए तैयार है। अल्लाह रब्बुल आलमीन जल्ला जलालहू अम्मन वालहू हम सब के सगीरा व कबीरा गुनाहों को माफ फरमाए और नेक आमाल की तौफीक अता फरमाए। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।